بسم اللہ الرحمن الرحیم. یہ جو ہمارا پروگرام ہے یہ بنیادی طور پر جدید تعلیم کے بنیادی خد و خال یا سائنسی خد و خال پر ہے. تو یہ جو جتنے بھی سیشنز ہمارے ہوں گے اس کا میں پہلے اسٹرکچر آپ کو بتا دیتا ہوں اور یہ بتا دیتا ہوں کہ اس کی ضرورت کیا ہے. تو آج جو ہمارا پہلا سیشن ہوگا اس کے اندر ہم یہ بتانے کی کوشش کریں گے کہ ضرورت یا اس امر کی ہے کہ اس بنیادی مسئلے کی طرف نشاندہی ہو جائے جس کی وجہ سے اس موضوع کا انتخاب کرنا ضروری سمجھا گیا. جو اسٹرکچر ہے ہمارے سیشن کا وہ یہ ہے کہ پہلے تو آج جو ہے ہم پہلے سیشن کے اندر یہ بتانے کی کوشش کریں گے کہ کیوں ہمیں یہ ضرورت پیش آئی کہ جدید تعلیم کے سائنسی خد و خال کو موضوع بحث بنایا جائے. آج جو ہے ہم صرف تفصیلی طور پر اسی سے بحث کریں گے اور ان بنیادی مفروضات اور ان بنیادی پریزمپشنز کو آئیڈینٹیفائی کریں گے جو ہمارے یہاں لوگوں نے ایک خاص قسم کے تاریخی عمل کے نتیجے میں اپنے ساتھ اور ایک تحریکی عمل کے ساتھ منسلک اور مربوط کر لیے گئے. تو ان بنیادی مفروضات کی طرف ہم نشاندہی کریں گے کہ جو ہم نے یا تو مسلط کر لی ہیں اپنے اوپر یا تاریخی عمل کے نتیجے میں ہم پر مسلط ہو گئے ہیں یا ہم نے خود ہی اپنے خود اختیاری اجتہاد کو استعمال کرتے ہوئے ضروری سمجھا ہے کہ ان کو قبول کر لیا جائے. چاہے آپ نے قبول کر لیا ہو, مسلط کر لیا ہو یا آپ کا اپنا خود اختیاری اجتہاد ہو, بہرحال یہ کہ اس مسئلے کی نشاندہی کرنی ہے کہ یہ جدید تعلیم کے بنیادی سائنسی خد و خال جو ہیں وہ کیا ہیں اور اس کی اہمیت کیا ہے اور اس سے جڑے ہوئے مسائل کیا ہیں. تو آج جو ہے بنیادی طور پر ہماری کوشش یہی ہے کہ پہلے ہم صرف یہ بتانے کی کوشش کریں گے کہ ہم نے اس موضوع کا انتخاب کیوں کیا ہے. اس کے بعد جو دوسرے سیشن ہوں گے وہ زیادہ کنسیپچول نوعیت کے ہوں گے. اس کو ہم نے تین حصوں میں بریک کر رکھا ہے. پہلے جو ہے وہ کنسیپچول ہے, دوسرا تھیوریٹیکل ہے اور تیسرا ایپلیکیٹری ہے. پہلے جو حصہ ہوگا اس کے اندر ہم یہ بتائیں گے کہ جدید تعلیم کے پیچھے جو بنیادی تصورات ہیں, بنیادی کانسیپٹس ہیں وہ کیا ہیں. ان کو ہم آسان ترین الفاظ میں بیان کرنے کی کوشش کریں گے ان کی فلسفیانہ توجیہات اور تشریحات کے ساتھ. کیوں؟ کیونکہ جب ایک چیز باقاعدہ طور پر پریکٹس ہو رہی ہوتی ہے کئی یعنی کہ دہائیوں سے بلکہ کچھ صدیوں سے یوں سمجھ لیں, تو اس کے جو بنیادی تصورات ہوتے ہیں وہ پریکٹس میں چونکہ بہت تواتر کے ساتھ آ رہے ہوتے ہیں لہٰذا اس کی فلسفیانہ بنیادیں جو ہیں وہ ہمارے ذہنوں سے محو ہو جاتی ہیں اور ان توجیہات سے چونکہ ہم اس سے الگ کر کے اسے دیکھ رہے ہوتے ہیں اس پورے پریکٹس کو, اس پوری ایکٹیویٹی کو, لہٰذا ہم بہت ساری کانٹرڈکشنز اور انکوہرنسز بھی کر رہے ہوتے ہیں. تو ہم پہلا جو ہمارا سیشن ہوگا یعنی کہ آج کا جو یعنی کہ کل جو دوسرا سیشن ہوگا اس کے اندر ہم کنسیپچول فاؤنڈیشنز دیکھیں گے ماڈرن ایجوکیشن سسٹم کی, دوسرا ہم پھر اس کی تھیوریٹیکل ایکسپلینیشنز دیکھیں گے کہ وہ کانسیپٹس جب مختلف تھیوریز کے اندر آتے ہیں تو وہ کس طرح سے اپنے نظریاتی بنیادیں فراہم کرتے ہیں اور کس طریقے سے ان معاشروں کو جیسے کہ ہمارا معاشرہ ہے اس طرح کے معاشروں کو ہم پوسٹ کولونیل سوسائٹیز کہتے ہیں, یعنی کہ جدید تعلیم کا پوسٹ کولونیل سوسائٹیز پر کیا اثرات رونما ہوئے, ہوتے رہے ہیں اور مستقبل میں بھی ہوتے رہیں گے. اور پھر تیسرا جو ہمارا سیشن ہوگا وہ ایپلیکیشن کا ہوگا کہ ہم یہ دیکھیں گے کہ جب ہم نے جدید تعلیم کو روایتی معاشروں کے اندر اور مذہبی معاشروں کے اندر اس کا اطلاق کیا, جانتے بوجھتے کیا, خود سے کیا یا حالات کے ماتحت کیا تو اس کے کیا نتائج نکلتے ہیں. تو یہ بنیادی طور پر ہمارا اسٹرکچر ہے. آج جو ہے ابھی ہم یہ بتانے کی کوشش کریں گے کہ وجہ تسمیہ کیا ہے. اس کے بعد جو ہمارا سیشن ہوگا اس میں ہم یہ دیکھنے کی کوشش کریں گے کہ کنسیپچول فریم ورک کیا ہے, اس کے بعد اس کا تھیوریٹیکل میکینزم کیا ہے اور تیسرا پھر اس کی اپلیکیشن کیسے ہوئی ہے پوسٹ کولونیل سوسائٹیز کے اندر. یہ اسٹرکچر جو ہے وہ بہت سمپل ہے. اگر کسی کو ابھی اسٹرکچر کے حوالے سے کوئی ابہام ہے تو तो वो हम इस पर डिस्कस कर सकते हैं। वैसे बेसिकली आपको ये देखना है कि पहले कॉन्सेप्ट, देन एप्लीकेशन थियरी एंड द एप्लीकेशन ऑफ द थियरी, दीज आर द थ्री मेजर कंपोनेंट ऑफ दीज सेशंस। अभी हम जो है गुफ्तगू करते हैं इस बात पे कि हमने इसका इंतखाब क्यों किया है। देखें, बुनियादी तौर पर हमारा माशरा कैसा माशरा है, बुनियादी तौर पर हम जिस माशरे से ताल्लुक रखते हैं उस माशरे को टेक्निकल ग्राउंड पे पोस्ट कॉलोनियल सोसाइटीज कहा जाता है। पोस्ट कॉलोनियल सोसाइटी, पोस्ट कॉलोनियल सोसाइटीज कैसी सोसाइटीज हैं? पोस्ट कॉलोनियल सोसाइटीज ऐसी सोसाइटीज होती हैं जिनको, जिनके बारे में ये ख्याल किया जाता है कि वो इस्तेमाली निज़ाम के मातहत आ गई और कुछ अरसे तक, यानी कि 100, 150, 200 साल तक वो इम्पीरियल पावर्स के ज़ेरे तसल्लुत रहीं। तो जाहिर है कि पाकिस्तान भी चूँकि अंग्रेज़ों के ग़ुलाम रहे हैं, हम लोग सब कॉन्टिनेंट पूरा जो है वो अंग्रेज़ों के मातहत रहा है, और अंग्रेज़ों के मातहत रहने के नतीजे में हमने अंग्रेज़ों से बहुत कुछ सीखा भी है, और अंग्रेज़ों का बहुत सारा जो लेगेसी है, जो हिस्टोरिकल लेगेसी है, वो भी हम तक मुंतकिल हुई है। और पोस्ट कॉलोनियल सोसाइटीज़ के बारे में ये ख़्याल किया जाता है कि उनका चीज़ों को देखने का जो तरीक़ा है उसमें एक फंडामेंटल और रेडिकल शिफ्ट आता है बिफ़ोर एंड आफ्टर दी कॉलोनाइजेशन, यानी कि कॉलोनाइजेशन से पहले और कॉलोनाइजेशन के बाद, यानी कि कॉलोनाइजेशन से पहले का जो दौर है जब आप ग़ुलाम नहीं बनाए गए थे, उस दौर में आपका जो चीज़ों को देखने का तनाज़ुर था, जो तसव्वुरात थे, जो ख़यालात थे और जो आपकी नज़रियाती असास थी, वो किसी ना किसी तौर पर नेचुरलाइज हो चुकी थी। अंग्रेज़ों की आमद के बाद वो पूरा तारीखी अमल जिससे आप गुज़रे उसके बहुत सारे मुहर्रिकात हैं, उसके सियासी मुहर्रिकात हो सकते हैं, उसके समाजी हो सकते हैं, उसके मज़हबी हो सकते हैं, लेकिन चूंकि हमारा ये जो पूरा 3 दिन का सेशन है वो तालीम और जदीद तालीम से बहस कर रहा है, लिहाजा हम कोशिश करेंगे कि हम सिर्फ जदीद तालीम के हवाले से या जदीद तालीम की नज़रियाती असास से और जदीद तालीम की नज़रियाती असास का इतलाक जो हमारे माशरों पे हुआ उससे बहस करेंगे, लिहाजा हम सियासी और समाजी और माशरती पहलुओं को ज़्यादा फोकस नहीं करेंगे ताकि हमारी बहस ज़्यादा फोकस्ड और स्पेसिफाइड रहे। लेकिन ये बात के हम इस सवाल को फरामोश कर दें कि पूरा जदीद तालीमी जो निज़ाम है जो हमने इख्तियार किया है वो मावरा है उस तारीख़ी अमल के और उस सियासी तारीख़ी अमल के जो अंग्रेज़ों की आमद और अंग्रेज़ों की आमद के बाद शुरू हुआ, उससे हम सरफ़ नज़र भी नहीं कर सकते। लिहाजा वजह तस्मिया के तौर पे हमने ये बताने की कोशिश की है कि जदीद तालीम के हवाले से जब हम कोई बहस करते हैं तो हमें ये देखना ज़रूरी होता है कि कॉलोनियल पीरियड के अंदर जो कुछ भी हुआ उसका हमारे तालीमी निज़ाम पर क्या असरात रूनुमा हुए। देखें, बहुत सारे असरात हुए होंगे, लेकिन एक जो बुनियादी और सबसे पॉपुलर तसव्वुर है और जो हो सकता है एक मफरूज़े की शक्ल रखता हो, लेकिन अब तो वो एक हकीकत और उसे एक एक ऐसा ख़याल या एक ऐसी हकीकत के तौर पे कबूल कर लिया गया है कि उसका उससे मफर मुमकिन नहीं है या उसको उसका डिनायल पॉसिबल नहीं है, और वो ये कि सवाल ये है कि हम अंग्रेज़ों से शिकस्त क्यों खा गए। जब हमारे बड़े लोगों ने इस सवाल से बहस की कि अंग्रेज़ों से हम शिकस्त क्यों खा गए, तो जहां उसकी बहुत सारी तौजीहात और तशरीहात हुई उनमें से एक बुनियादी तौजीह और एक बुनियादी जो उसकी जस्टिफिकेशन थी वो ये थी कि अंग्रेज़ों से हम इसलिए शिकस्त खा गए कि अंग्रेज़ों के तहजीबी और अंग्रेज़ों की इल्मियत और अंग्रेज़ों की बरतरी हम पर मुसल्लिमा थी। हमारा जो जहन था, हमारा जो इल्मी विरसा था, वो इस काबिल नहीं था कि वो मुकाबला कर सकता उस मगरबी इस्तेमार का जो हम पर मुसल्लत हुआ और हम उनके सामने रेत की दीवार की तरह ढह गए और वो सात समंदर पार से आकर एक ऐसी तहजीब को फतह करने में कामयाब हो गए जो तकरीबन 1500 साल से मुसलमानों के ज़ेरे तसल्लुत रही। इससे जो हमारे यहाँ बहुत सारे लोगों ने नतीजा निकाला, वो ये नतीजा निकाला कि हमारे पास वो इल्मी बरतरी मौजूद नहीं थी जो अंग्रेज़ों के पास इल्मी बरतरी मौजूद थी। यानी कि बुनियादी तौर पर जो हमारी शिकस्त हुई है वो मिलिटरली ही नहीं बल्कि वो इल्मी शिकस्त है। यानी कि आपके पास जो भी आपने रेजिस्टेंस की या अंग्रेज़ों के ख़िलाफ़ जो भी आपकी रेजिस्टेंस थी, उस रेजिस्टेंस की बुनियादी वजह ये थी कि आपकी रेजिस्टेंस इनएफेक्टिव थी और आप इल्मी तौर पर इस काबिल नहीं थे कि अंग्रेज़ों के पास जो इल्मियत थी उसका मुंह तोड़ जवाब देते। यानी कि आप एक कमज़ोर इल्मी बुनियादों पर खड़े हुए थे। ये पहला मफरूज़ा है जो आमतौर पर इख्तियार किया जाता है कि बर्रे सगीर में मुसलमानों की शिकस्त की एक बुनियादी वजह यह है कि ये लोग इल्मी तौर पर इस काबिल नहीं थे कि वो अंग्रेज़ों की इल्मी बरतरी का मुकाबला करते, लिहाजा अंग्रेज़ों से न सिर्फ ये शिकस्त खा गए बल्कि उनके पास ये सलाहियत भी नहीं थी कि वो उनको एपिस्टेमोलॉजिकली काउंटर कर सकते या इल्मी तौर पर उनको काउंटर कर सकते। एक बड़ा मशहूर अंग्रेज़ मुफक्किर है, उसने हिंदुस्तान को फतह करने के बाद ये कहा कि हिंदुस्तान की तमाम इल्मी विरसे को अगर जमा कर लिया जाए तो बरतानिया की एक लाइब्रेरी का मुकाबला करने की सकत नहीं है इनमें पूरे हिंदुस्तान। और जब हम कहते हैं पूरा हिंदुस्तान तो उसका मतलब सिर्फ मुसलमान नहीं होते, उसके अंदर हिंदुस्तान की तमाम तहजीबें, जो हिंदू तहजीब भी है और बुद्धिस्ट तहजीब भी है और बेशुमार दूसरी ज़बानें बोलने वाले लोग, तकरीबन 200 ज़बानें बोलने वाले जो कल्चर्स हैं, उन तमाम का जो इल्मी विरसा है उसको अगर जमा कर लिया जाए तो बरतानिया की किसी एक लाइब्रेरी का मुकाबला वो नहीं कर सकते। तो पहला मफरूज़ा जिसकी तरफ हमारे लोग कन्वेंस हैं किसी ना किसी हद तक, वो अभी हम क्वेश्चन आंसर्स करेंगे तो उस पर हम गुफ्तगू कर सकते हैं। पहला मफरूज़ा ये है कि अंग्रेज़ों से हमने शिकस्त क्यों खा ली। इसलिए हमने शिकस्त खा ली कि हमने तकरीबन 1000 साल या 1500 साल तक जो इल्मी कदो काविश की, वो इल्मी कदो काविश इस काबिल नहीं थी कि वो मुकाबला कर सकती अंग्रेज़ या मगरबी तहजीब का। और जब वो मगरबी तहजीब आपके सामने आके खड़ी हुई तो आप उसका इल्मी तौर पर मुकाबला नहीं कर सके। शिकस्त हुई आपको और ऐसी शिकस्त हुई कि आप जो है अपनी ज़बान बोलना भूल गए, आप अपनी तहजीब भूल गए, आप अपना कल्चर भूल गए। जैसे मैं अगर आपसे अपनी तहजीब के हवाले से गुफ्तगू कर रहा हूँ तो बार बार मैं अंग्रेज़ी के अल्फाज इस्तेमाल कर रहा हूँ, हालांकि मैं अहले ज़बान होने के बावजूद इस काबिल नहीं हूँ कि पूरी एक ही गुफ्तगू एक ही ज़बान में कर पाऊँ। ये इसकी ज़रूरत इसलिए, ये उस इल्मी बहरान की निशानदेही के लिए काफ़ी है कि अंग्रेज़ों की आमद का नतीजा हमारी साइकी के ऊपर कैसा पड़ा है। तो पहला मफरूज़ा आप लोगों के जहन में क्लियर हो गया है कि हम जो है अंग्रेज़ों से इसलिए शिकस्त खा गए कि हमारे पास वो इल्मी तनाजुरी मौजूद नहीं था जिसकी बुनियाद पर हम तहजीब का मुकाबला कर सकते। जो लोग ये कहते हैं कि इसकी वजह ये है कि हमारा इल्मी तनाजुर ठीक नहीं था, इससे आगे बढ़कर फिर वो एक दूसरी बात भी कहते हैं कि देखिए इल्मियत का बुनियादी काम क्या है। इल्मियत का बुनियादी काम ये होता है या इल्म का बुनियादी काम ये होता है कि निज़ाम का ऐसा तहफ्फुज़ किया जाए जो अंदरूनी और बैरूनी खतरात से निमटने के लिए काफ़ी हो। यानी कि आप इल्म क्यों हासिल करते हैं? इल्म आप इसलिए हासिल करते हैं कि आप अपने दाखली और खारजी चैलेंजेस से नबर्द आजमा हो सकें। अगर आप किसी चीज़ का इल्म रखते हैं तो और उसी इल्म को फैलाते हैं और फिर उसे तालीमी निज़ाम के ज़रिए तमाम लोगों के ऊपर मुसल्लत कर देते हैं, तो उसकी प्रैग्मेटिक वर्थ क्या है, उसकी यूज़फुल वैल्यू क्या है? उसकी यूज़फुल वैल्यू ये है कि जब इस तालीमी या इल्मी तशख्स के साथ लोग तैयार किए जाएंगे तो वो लोग इस काबिल होंगे के दाखली और खारजी चैलेंजेस से नबर्द आजमा होने के काबिल हो जाएंगे। लिहाजा जब भी कोई चैलेंज उठेगा वही इल्म आपकी रहनुमाई करेगा और उस इल्म की मदद से आप उस चैलेंज का मुकाबला कर लेंगे। तो मगरबी क़ुव्वतों के आने से पहले हिंदुस्तान के अंदर जो इल्मी काम हो रहा था उसके नतीजे में जो जहन साजी हो रही थी, जो माशी तरक्की हो रही थी, जो क्या कहते हैं मिलिटरीली आप तरक्की कर रहे थे वगैरह वगैरह, वो तमाम उलूम जो कुछ भी लोगों के पास थे उसके अंदर ऐसी सलाहियत भी नहीं थी कि दुनिया के ऊपर या मादी दुनिया के ऊपर आपकी हाकमियत को इस्टेब्लिश करती। यानी कि आपने इल्म वगैरह तो हासिल किया लेकिन आपको बहुत सारी साइंसी ईजादात के बारे में नहीं पता चला, आपने साइंसी तरक्की नहीं की, आपने साइंटिफिक डिस्कवरीज़ नहीं की, आपने न्यूटन नहीं पैदा किया, आपने रदरफोर्ड नहीं पैदा किया, आपने आइंस्टाइन नहीं पैदा किया, बोहर नहीं पैदा किया, आपने कोई बड़ा साइंटिस्ट पैदा नहीं किया, आपने कोई बड़ी टेक्नोलॉजिकल डिवेलपमेंट नहीं की। नतीजा ये हुआ कि जब अंग्रेज़ यहाँ पर आए तो आप मिलिटरली इस काबिल ही नहीं थे कि आप उनसे लड़ पाते। आपके पास ना वैसा असला था, ना आपके पास वो स्ट्रेटजीज थी, ना आपके पास वो मादी ज़राए नहीं थे। यानी कि आपकी इल्मियत ने आपके लिए वो मादी ज़राए ही पैदा नहीं किए जिन मादी ज़राए के मदद से आप अंग्रेज़ों का मुकाबला करते। अंग्रेज़ों का मुकाबला आप इसलिए नहीं कर पाए कि आपकी वो मादी सकत ही नहीं थी। ये दूसरा सबसे ज़्यादा इस्तेमाल होने वाला जो है आर्ग्यूमेंट है या दलील है जो बताया जाता है कि भाई उसकी वजह ये है कि हमारे पास कोई साइंटिफिक डेवलपमेंट तो थी नहीं, ना हम लोगों के हमारे लोग जो थे जो इल्म हासिल कर रहे थे वो इल्म जो है दुनिया में हुकूमत करने वाला या हुकूमत के काबिल बनाने वाला या हुकूमत का तहफ़्फ़ुज़ करने वाला इल्म ही नहीं था। बस आप दूसरों के रहमो करम पे बैठे थे, जब दूसरों ने देख लिया कि भाई यहाँ हिंदुस्तान में लोग बैठे हैं तो वो आ गए आप पे चढ़ दौड़े और आप जो है रेत की दीवार की तरह बह गए और उन्होंने आके आपको गर्दन से दबोच लिया और आप जिस तरह घास फूस खाने वाली कौमें होती हैं उस तरह आप उनके सामने जो है सिधाए हुए हैं, क्या कहते हैं माल मवेशियों की तरह उन्होंने हमें इस्तेमाल किया, बेदरेग लूटा, सब कुछ लूट के लेके चले गए। क्यों? क्योंकि हमारे पास वो साइंटिफिक एवोल्यूशनरी डेवलपमेंट ही नहीं हुई थी जो कि अंग्रेज़ों से या किसी भी मगरबी कौम से मुकाबला करने के लिए काफ़ी होती। इसकी ज़िम्मेदारी भी हमारे इल्मी विरसे के ऊपर वो डालते हैं। दूसरी वजह ये वो देते हैं। तीसरी वजह ये देते हैं कि हमारा जो मजहबी तनाजुर था, ये मैं मफरूजात बता रहा हूँ भाई, ये मेरे ख्यालात नहीं है, ये तो आपको कम्युनिकेट हो गया, जो पॉपुलर एतराज़ात हैं उनको मैं एनलिस्ट कर रहा हूँ। तीसरा जो एतराज़ वो हम पर या सब कॉन्टिनेंट पर करते हैं, ख़ास तौर पे जो ज़ाहिर है कि हुकूमत चूँकि मुसलमानों के पास थी और तकरीबन 1000 साल से मुसलमानों के पास थी और अगर उससे पीछे के 500 साल ले लिए जाएं तो उसमें भी ऑन एंड ऑफ मुसलमानों की हुकूमत रही। लिहाजा तीसरी जो जिम्मेदारी वो देते हैं डालते हैं वो इस बात पे डालते हैं कि आपकी जो मजहबी क़ुव्वतें थी مذہبی جو قوتیں تھیں انہوں نے مذہب کی جو تشریح کی وہ فرسودہ تشریحات تھیں، مذہب کی فرسودہ تشریحات تھیں، اور مذہبی بنیادوں کے اوپر ترقی کے عمل کو یا دنیا کے اوپر اپنی مادی حاکمیت کو نافذ کرنے کے اہل نہیں تھی وہ رویہ، وہ مذہبی رویہ جو تھا. کیسا مذہبی رویہ اختیار کیا؟ وہ مذہبی رویہ اسٹیگننٹ مذہبی رویہ تھا. یعنی کہ جو مذہبی علمیت تھی وہ کیسی علمیت تھی؟ جو آپ کو اس دنیا کی طرف لے جانے والی تھی یا اس دنیا کے بارے میں کامیابی حاصل کرنے کے طریقے تھے، لیکن اس دنیا میں آپ کیسے کامیاب ہوں گے؟ مذہبی لوگوں نے یہ کام نہیں کیا. یعنی کہ مذہبی علمیت نے بھی ایک بنیادی رکاوٹ پیدا کی ترقی کی راہ میں، سائنٹیفک ڈیولپمنٹ کی راہ میں، کہ دنیا میں کیا ہو رہا ہے وغیرہ وغیرہ. یہ انہوں نے ایسا کچھ نہیں کیا، بلکہ وہ یا تو زمین سے نیچے کی یا آسمان سے اوپر کی باتیں کرتے رہے. کہ زمین کے نیچے جانے کے بعد کیا ہوگا اور آسمان سے اوپر جانے کے بعد کیا ہوگا، لیکن زمین پر کیا ہو رہا ہے اس کے بارے میں کچھ نہیں بتایا. تو اس کی ذمہ دار بھی وہ مذہبی قوتوں کو یا مذہبی مفکرین کو یا علماء کو پر ڈال دی جاتی ہے اور ڈالا جاتا رہا ہے. اور وہ کہتے ہیں کہ اس کی بنیادی ذمہ دار یہ لوگ ہیں جنہوں نے علمی دریچے، نئے علمی دریچے نہیں کھولے ہندوستان میں مسلمانوں کے اوپر، جس کی وجہ سے جو ان کے پاس یہ صلاحیت نہیں تھی کہ وہ نئے یا جدید چیلنجز کا مقابلہ کر پاتی. یہ تین مفروضات. چوتھا مفروضہ یہ کہ جو کلچرل فاؤنڈیشنز تھی اس کی دو دھاریں ہیں. یعنی کہ ہماری جو کلچرل لائف ہے ہندوستان کے مسلمانوں کی یا سب کانٹیننٹ کی، یا انڈو پاک جسے ہم کہتے ہیں، اس کی جو کلچرل ڈائنامکس ہے اس میں دو چیزوں کو بہت زیادہ کرٹیسائز کیا جاتا رہا ہے، اور ان میں سے ایک جو ہے وہ ہمارا جاگیردارانہ نظام ہے. اور وہ کہتے ہیں کہ جو جاگیردارانہ نظام تھا، وہ جاگیردارانہ نظام جو تھا وہ اسٹیگننٹ تھا. اسٹیگننٹ ان دی سینس کہ وہ ایک ایسی معاشرت پیدا کرتا تھا جو تبدیلی کو روکتی تھی. معاشرے کے اندر پیدا ہونے والی تبدیلی، تعلقات میں پیدا ہونے والی تبدیلی، اور انسانوں کے اندر نت نئے تجربات کرنے کی جو خواہش ہے اس کو کچلتی تھی، شعوری کوشش کے ذریعے یا لاشعوری کوشش کے ذریعے اس کو کچلنے کی کوشش یا جد و جہد کرتی تھی. کیوں؟ کیونکہ جو جاگیردارانہ نظام تھا وہ بنیادی طور پر ایک مخصوص طبقے کے مفادات کا تو تحفظ کرتا تھا، لیکن جو میجورٹی جو لوگ ہوتے تھے، چاہے وہ مسلمان ہوں چاہے وہ ہندو ہوں، ان کو اپنے زیر تسلط رکھنے کے لیے وہ یہ سمجھتے تھے کہ معاشرے میں نئے رنگی خیال اور جدیدیت اور کیا کہتے ہیں چینج اور ویریشن اور اسپونٹینیٹی اور ناولٹی، ان چیزوں کو وہ کچلتا تھا جاگیردارانہ نظام، تاکہ جاگیردار کی حاکمیت رہے اور مزارے جو ہوں وہ ان کے غلام بنے رہیں. اس وجہ سے بھی انہوں نے جو کلچرل لائف تھی اس کے اندر بھی کوئی ایسی تحریک موجود نہیں تھی جو فرسودہ نظام جو ہمارا تھا، جسے وہ فرسودہ نظام کہتے ہیں، اس کو تبدیل کرنے کی کوئی ثقافتی یا معاشرتی کوشش یا جد و جہد ہوتی. یعنی کہ ایک بڑا مشہور آدمی ہے، اس کا نام ہے بیرنگٹن مور جو ہے وہ ایک سوسیولوجسٹ ہے، اور اس کی کتاب کا نام ہے سوشل اوریجنز آف ڈکٹیٹرشپ اینڈ ڈیموکریسی. اس کا یہ خیال ہے کہ سب کانٹیننٹ کے اندر جو قومیں آباد ہیں یا قومیں آباد تھیں ان قوموں کے اندر تبدیلی کو قبول کرنے کی کلچرل بنیادیں ہی موجود نہیں تھیں. وہ چاہتے تھے زندگی میں یکسانیت کو پسند کرنے والے کلچرز تھے. وہ چاہتے تھے کہ جس معاشرت میں وہ رہ رہے ہیں وہ ویسے ہی رہے. یعنی کہ بعض قوموں کی صلاحیت ایسی ہوتی ہے کہ وہ تبدیلی کے خوگر ہوتے ہیں, تبدیلی پسند کرتے ہیں, اور وہ چاہتے ہیں کہ جس طرح سے ان کے آبا و اجداد نے زندگی گزاری ہے وہ اس زندگی کے علی رغم کوئی نئی زندگی, کوئی نئے راستے, کوئی نئے ایوینیوز تلاش کریں. لیکن ہندوستان کے اندر جو قومیں آباد تھیں, چاہے وہ مسلمان ہوں چاہے وہ غیر مسلم قومیں, وہ تبدیلی پسند نہیں کرتی تھیں, بلکہ ان کے اندر ایک خاص قسم کا ٹھہراؤ, اس کو اچھے لفظوں میں استعمال کیا جاتا ہے لیکن وہ ٹھہراؤ کا لفظ استعمال نہیں کرتا, وہ اسٹیگنینسی کا لفظ استعمال کرتا ہے. اسٹیگنینسی کا مطلب یہ ہے کہ کہیں پر کوئی چیز رک جائے اور رک کر سڑے, یعنی کہ سڑا ہوا پانی نہیں, اسٹیگنینٹ واٹر. تو ٹھہراؤ کے معنوں میں اسے استعمال نہیں کرتے بلکہ اس کو یہ جمود تھا اس میں, یعنی کہ معاشرتی جمود کا شکار معاشرہ تھا. جو معاشرتی جمود کی وجہ سے وہ اس قابل نہیں تھے کہ وہ کوئی نئے ایونیوز تلاش کرتے. اور جو دوسری چیز جسے وہ کیا کہتے ہیں کرٹیسائز کرتے ہیں ہمارے یہاں کے خاص طور پہ جو جدیدیت پسند جو مفکرین ہیں ہمارے مسلمانوں کے اپنے سب کانٹیننٹ کے, چاہے وہ انڈیا میں بیٹھے ہوں یا پاکستان میں بیٹھے ہوئے ہوں, جس چیز کو وہ زیادہ کرٹیسائز کرتے ہیں وہ جو صوفیزم کی کلچرل مینیفیسٹیشن ہے. یعنی کہ صوفیہ کی جو تعلیمات دیں اس کو ظاہر ہے کہ آج کل یعنی کہ وار اگینسٹ ٹیرر کے اندر تو آپ نے دیکھا ہوگا کہ صوفیہ کی بڑی آؤ بھگت ہو رہی ہے اور بہت ان کو ویلیو کیا جا رہا ہے. لیکن اس سے پہلے اگر آپ دیکھیں یعنی کہ 1940 اور 1930 کے قریب کے جو آپ کے لوگ ہیں جنہوں نے لکھا ہے وہ صوفیزم کو اچھا خاصا کرٹیسائز کرتے ہیں, طبیعت کے ساتھ کرٹیسائز کرتے ہیں. اور وہ یہ کہتے ہیں کہ دراصل صوفیہ جو تھے ان کے پاس جب کوئی آدمی جاتا تھا تو وہ اسے مطمئن کر کے بھیجتے تھے, مطمئن کر دیتے تھے, حال کے اوپر مطمئن کرنے کا ایک روحانی نظام موجود تھا ہندوستان کے اندر, سب کانٹیننٹ کے اندر, جو انسان کے اندر پیدا ہونے والی بے چینی کو جمود میں تبدیل کر دیتا. ٹھہراؤ میں نہیں, بار بار میں کہہ رہا ہوں ٹھہراؤ میں نہیں, جمود میں, کہ اگر اس کے اندر کوئی تحریک پیدا بھی ہوتی تھی اپنے حالات کے خلاف کوئی بغاوت, اپنی معاشرت کے خلاف کوئی بغاوت, یا اپنے اندرونی افکار کے نتیجے میں کوئی بغاوت, تو وہ صوفیہ جو ہیں ان کو کنوینس کر لیتے تھے کہ یہ جو دنیا کی زندگی ہے وہ بنیادی طور پر ریئل ہوتی ہی نہیں. دا ورلڈ ٹو وچ یو آر کنفرنٹنگ ود از ایکچولی ناٹ ریئلٹی, یہ تو حقیقت ہے ہی نہیں, اس کے لیے زیادہ پریشان ہونے کی کیا ضرورت ہے, چونکہ یہ ختم ہو جانے والی ہے, لہذا اس کے لیے زیادہ پریشان ہونے کے لیے ضروری نہیں ہے. ضروری یہ ہے کہ تم اپنے اندر اپنی سیلف کو, اپنی اسپرٹ کو طاقتور کرو. تو وہ اسپریچول انورڈنیس جو تھی, ریٹروسپیکٹیولی اپنے اوپر نظر کر کر اپنے آپ کو ڈیولپ کرنا, لیکن وہ انٹرنل ڈیولپمنٹ ہے. اس انٹرنل ڈیولپمنٹ نے ایکسٹرنل گروتھ, ایکسٹرنل ڈیولپمنٹ کی راہ میں ایک بیریئر کھڑا کر دیا, ایک رکاوٹ کھڑی کر دی. نتیجہ یہ ہوا کہ جب انگریز آپ کے سامنے آئے تو وہ آپ نے ان کو کوئی اسٹیف ریزسٹنس دی ہی نہیں. یہ نہیں ہوا کہ آپ نے ریزسٹنس کی ہو, کوئی سبسٹینٹیو ریزسٹنس, سبسٹینٹیو ریزسٹنس آپ نے دی ہی نہیں, بلکہ آپ ان کو بھی آپ نے اکوموڈیٹ کرنے کی کوشش کی شروع میں. یعنی کہ آپ لوگوں کو یہ پتہ ہی ہوگا कि सबकॉन्टिनेंट के ऊपर जिन्होंने जिन्होंने फतह किया वो एक ट्रेडिंग कंपनी है टेक्निकली, टेक्निकली इट वाज अ ट्रेडिंग कंपनी, ईस्ट इंडिया कंपनी है बुनियादी तौर पर। तो एक ट्रेडिंग कंपनी आकर तकरीबन यूँ 80 करोड़ इंसानों को फतह कर ले, ये समझ में आने वाली बात नहीं है, अंडरस्टैंडेबल नहीं है। तो वो ये कहते हैं कि भाई उसकी बुनियादी वजह ये थी कि यहाँ पे जो लोग आबाद थे वो बुनियादी तौर पर उनमें एक ख़ास किस्म का जमूद था, रिएक्ट नहीं करते थे, वो फौरन से रिएक्ट नहीं करते थे। उस रिएक्शन का जो देखें, आप जब कभी लड़ते हैं तो आपने देखा होगा कि लड़ाई के अंदर जिसका रिएक्शन टाइम फास्ट होता है, या तो वो अपने आप को करता है बहुत बुरी तरह डैमेज, अपने आप को डैमेज कर लेता है, या फिर वो सामने वाले को डैमेज करता है। लेकिन अगर उसके रिफ्लेक्सेस बहुत अच्छे हैं तो फैसला वो जल्दी करता है। लेकिन अगर आपका रिएक्शन टाइम वो स्लो, तो आप पिट इतना जाते हो कि मारने की ताकत ही नहीं रहती आप। तो वो ये कहते हैं कि ये जो सबकॉन्टिनेंट की कौमें थी इनका रिएक्शन टाइम स्लो था। ये नहीं कि ये बुजदिल या डरपोक कौमें थी, इनकी जो जहनी साख थी वो कैसी थी, ऐसी जहनी साख थी जिसमें ठहराव था। हम इसे ठहराव कहते हैं, जो मॉडर्न आदमी होगा उसे जमूद और स्टैग्नेंसी कहेगा। और इसकी वजह से, और ये सिर्फ मुसलमानों के अंदर नहीं था, ऐसा नहीं कि सिर्फ मुसलमान ऐसे थे, हिंदुओं के अंदर भी जो गालिब इल्मियत थी उसके बारे में बैरिंगटन मूर का ये ख्याल है कि वो भी मादे को माया कहते थे। वो कहते थे ये रियलिटी नहीं है, इसे इट्स नॉट इम्पॉर्टेंट कि दुनिया में क्या है तुम्हारे पास, असल ये है कि स्पिरिचुअलिटी। तो बड़ा जो इल्म हिंदुओं का था या बुद्धिस्टों का था वो भी जो था ऐसा ही था जैसा कि सूफिया की तालीम। तो एक तो सूफिया की तालीम ने भी, और जो हिंदू माशरत थी उसमें भी, और जो बुद्धिस्ट तालीमात थी वो भी ऐसी थी जो कि रिएक्शनरी या रेवोल्यूशनरी या इनकलाबी नौयत की नहीं थी। मतलब ये मैं ऐसे ही जुमला मोतरजा के तौर पे आपको बताऊं कि आपने पाकिस्तान के अंदर और पाकिस्तान बनने से पहले का अगर लिटरेचर उठाएं तो जो सबसे ज़्यादा फैसिनेटिंग आइडिया हमारे यहाँ के लोगों को लगता है वो इनकलाब का लगता है। इनकलाब, इनकलाब आ रहा है, इनकलाब आ रहा है, अब आया, अब आया, अब आया। सही है, जब से मैंने होश संभाला पाकिस्तान में इनकलाब आ रहा है, नया पाकिस्तान बन रहा है, नया इनकलाब आ रहा है, अब इनकलाब आया, अब इनकलाब आया। इनकलाब का नाम सुन के हम लोग खुश होते हैं, इनकलाब को वेलकम करते हैं, लेकिन इनकलाब के लिए कुछ करते नहीं है। We are more close to the spectator of revolution rather than the agent of the revolution. हम लोग बुनियादी तौर पर spectator of revolution बनना पसंद करते हैं rather than agent of revolution. इनकलाब के तमाशाई बनना पसंद करते हैं rather than के इनकलाब के दाई बन जाए, agent बन जाए। उसकी बुनियादी वजह क्या है? अगर बैरिंगटन मूर से पूछें कि ऐसा क्यों होता है तो कहेगा कि बुनियादी तौर पर ये इनकलाबी कौमें नहीं हैं, बुनियादी तौर पर ये मार पिटाई करने वाली कौमें नहीं हैं, इनकलाबी कौमें नहीं हैं ये। आप देखें कि हम लोगों ने इनकलाबात के नाम सुने हैं, जो ब्लडी रेवोल्यूशन आते हैं दुनिया के अंदर उसमें लाखों इंसानों को इंसान कत्ल कर देते हैं, अपने जैसे ही लोगों को, लाखों को, एक दो को नहीं। यानी कि फ्रेंच रेवोल्यूशन की बात की जाती है, आपने कितना जिक्र सुना होगा फ्रेंच रेवोल्यूशन। अब फ्रेंच रेवोल्यूशनरीज ने क्या किया, ये तो जो यूरोपियन हिस्ट्री पढ़ा हुआ है उसे पता है ना कि फ्रेंच रेवोल्यूशनरीज ने किया क्या। हमारे यहाँ तो ये बताया जाता है कि भाई फ्रेंच रेवोल्यूशनरीज आए और उन्होंने एक नारा मारा, इक्वालिटी, लिबर्टी, फ्रटर्निटी। इक्वालिटी लिबर्टी फ्रटर्निटी का नारा मारा, उकूवत मसावात और हुर्रियत का नारा मारा और उसके नतीजे में लोग आज़ाद हो गए। तो क्या यही किया था उन्होंने? उन्होंने कहा भाई उकूवत मसावात और हुर्रियत और बात ख़त्म हो गई? भाई ये उन्होंने नहीं किया, उन्होंने लाखों इंसानों को कत्ल कर दिया था, एक आदमी भी जिंदा नहीं छोड़ा था एरिस्टोक्रेसी का, एक आदमी को भी, यानी के बादशाह से मुताल्लिक और काबिले जो इख्तदार के से किसी भी तौर पे जुड़े हुए लोग थे उन सबको औरतों बच्चों समेत कत्ल कर दिया था सबको, और चर्च का एक आदमी भी जिंदा नहीं छोड़ा था, सबको कत्ल कर दिया था। जो क्वीन थी, अगर आप लोगों को पता हो कि क्वीन का बड़ी मशहूर क्वीन थी क्वीन एंटोनेट, जब फ्रेंच रेवोल्यूशन आया तो जो फ्रांस के बादशाह की बीवी थी, बहुत मशहूर शहजादी थी ऑस्ट्रिया की, ऑस्ट्रियन थी ये, और उसके बारे में मशहूर था कि यूरोप की सबसे खूबसूरत औरत थी और बहुत यानी कि डिसेंट और पढ़ी लिखी और लोगों से मोहब्बत करने वाली औरत थी। एंटोनेट चूंकि ऑस्ट्रियन थी तो उसके जो वो महाफिजीन थे वो भी ऑस्ट्रियन थे, 500 महाफिजीन थे उसके, जो सिर्फ उसकी हिफाजत के लिए उसके बाप के घर से फ्रांस आ गए थे। जब इनकलाब आया तो एंटोनेट के ये मुहाफिजीन चूंकि ऑस्ट्रियन थे फ्रेंच नहीं थे, इन सबको पकड़ लिया और पकड़ने के बाद इन सबको जलाया, इनको जलाते जाते थे इस तरह के ये मर ना जाए, और जलाते हुए इनका जिस्म का गोश्त काट के दूसरों को खिलाते थे इनकलाबी, इस तरह के लोग होते इनकलाबी, इस तरह लाते हैं इनकलाब। उस वक्त तक उनके गोश काटते रहे जब तक के वो हड्डियां नहीं निकल आई, जिंदा इंसान का पका हुआ गोश जलते हुए इंसानों को खिलाया। रशियन इनकलाब बोल्शेविक रेवोल्यूशन की हम लोगों ने बहुत बातें सुनी, बोल्शेविक्स जब पावर में आए तो चर्च के एक आदमी को भी जिंदा नहीं छोड़ा, और लेनिन से किसी ने पूछा, बर्ट्रेंड रसल ने ये पूछा, इंटरव्यू किया उसका, और बर्ट्रेंड रसल ने पूछा कि भाई ये बताओ कि जो जार के लोग थे, जार बादशाह के जो लोग थे, ये कहाँ गए, सारे के सारे कहाँ चले गए? तो उसने कहा कि ये सेंट पीटर्सबर्ग को आने वाली जो रोड है इसके साथ जो लगे हुए दरख्त देखे हैं तुमने, हजारों दरख्त लगे हुए, बोले बस सबको इन पे लटका दिया था, सबको ठोक दिया था उनके ऊपर जिंदा। चाइनीज रेवोल्यूशन के अंदर बेदरेक लोगों को मारा, तिब्बत के अंदर आ गए बेदरेक लोगों को मारा। तो दुनिया में जहां पर भी इनकलाब आम तौर पे आए हैं, मैं ये नहीं कह रहा कि हमेशा ऐसा होता है, लैटिन अमेरिकन इनकलाबात मुख्तलिफ हैं, जैसे क्यूबा वगैरह के अंदर इस तरह की मार पिटाई नहीं हुई, लेकिन बहरहाल जहां पर भी इनकलाबात आते हैं वो ब्लडी ही होते हैं, ठीक है, बहुत सारे बेकसूर लोगों को कत्ल भी किया जाता है, बेकसूर मारा भी जाता है। इसका मतलब यह है कि एक खास किस्म की जहनीयत होती है जो पैदा हो जाती है, और जब वो जहनीयत पैदा हो जाती है उसको फिर कोई कंट्रोल नहीं कर सकता, फिर जब वो मार मार कर थक जाती है फिर जाके कंसोलिडेशन का अमल शुरू होता है। हिंदुस्तान के अंदर और पाकिस्तान के अंदर जो इनकलाबात नहीं आते उसकी एक बुनियादी वजह हम लोगों की बर्दाश्त भी है, हम लोग बर्दाश्त करने वाली कौमें रही हैं हमेशा से, ऐसा नहीं है कि अभी अचानक। अब आप इसे बहुत सारे लोग बेगैरती भी कहते हैं, बहुत सारे लोग स्टैग्नेंसी कहते हैं, बहुत सारे लोग इसे ठहराव कहते हैं, लेकिन बहरहाल ये कुछ कौमों के अंदर ये खसूसियात होती हैं कि वो बहुत तेज़ी से रिएक्ट नहीं करती, उनको टाइम लगता है, और वो अपने रिएक्शन को भी कंट्रोल करती है। ये हमेशा एक बुरी तौर पर या एक बुराई के तौर पर नहीं, ये एक अच्छाई के तौर पर भी देखा जा सकता है। सवाल ये कि आप किस नज़र से उसको देख रहे हैं। मसलन फ्रेड हैलिडे जो है बड़ा मशहूर पॉलिटिकल थियरिस्ट है, डेविड हेल्ड एक बड़ा मशहूर पॉलिटिकल थियरिस्ट है, पॉलिटिकल इकोनॉमी पढ़ाता है, वो कहता है करप्शन इज गुड बिकॉज इट अबैंडन्स द पॉसिबिलिटी ऑफ रेवोल्यूशन। करप्शन बहुत अच्छी चीज़ है क्योंकि ये इनकलाबात के रास्ते बंद कर देती है। क्यों? क्योंकि जब आप करप्ट हो जाते हैं तो आप कहते हैं मैं इस निज़ाम से लड़ूं क्यों, इस निज़ाम में अपने लिए जगह क्यों ना बना लूं। तो जब एक निज़ाम बहुत ज़्यादा करप्ट हो जाता है तो फ्रेड हैलिडे ये कहता है कि लोग ये कहते हैं कि चूंकि करप्शन बहुत ज़्यादा है मैं इसका मुकाबला नहीं कर सकता लिहाजा मैं इसे ज्वाइन कर लेता हूँ। फ्रेड हैलिडे इसे बुरा नहीं समझता, अच्छा समझता है। वो कहता है कम अज कम इस करप्शन के नतीजे में बहुत सारे बेकसूरों पर वो बर्बरियत नहीं होती और आपको मौका मिल जाता है कि आप लोगों को आहिस्ता आहिस्ता ठीक कर सकें। एकदम से लोग भड़क जाएं और भड़क के निकल जाएं और बहुत सारे लोगों को मार डालें तो ज़रूरी नहीं कि उसके नतीजे में हमेशा अच्छे नतायज ही निकलें, बुरे नतायज भी निकल सकते हैं। तो जो दो खसूसियातें आपकी कि आप कल्चरली जो है जागीरदाराना निज़ाम के अंदर रहे हैं जिसके नतीजे में आप में स्टेगनेंसी रही है, दूसरा आप सूफिया के ज़ेर तरबियत रहे हैं जिन्होंने आपको बताया कि भाई ज़मीन से नीचे या आसमान से ऊपर की बातें करो, इस वजह से आपके अंदर स्टेगनेंसी है। और तीसरी जो एक और चीज़ है वो ये कि अंग्रेज़ों के आने से पहले का जो 100 साल है, अंग्रेज़ों के यहाँ आने से अगर 100 नहीं तो कम से कम 70 साल तक, तकरीबन 2 जनरेशन 35-35 साल की 2 जनरेशन के अंदर हिंदुस्तान के अंदर ज़बरदस्त किस्म की करप्शन भी हुई, मॉरल करप्शन भी हुई, सोशल करप्शन भी हुई और पॉलिटिकल करप्शन भी हुई। जैसे आप लोगों को पता ही होगा कि औरंगज़ेब के चले जाने के बाद कुछ सालों के अंदर 9 बादशाह तब्दील हुए, यानी कि 6 या 7 साल के अंदर 9 बादशाह तब्दील हुए, सही है। इसी तरीके से जो माशरती सतह के ऊपर तनाजुली आई उसमें मॉरल करप्शन भी बहुत आया, यानी कि बहुत सारे ऐसे बादशाह थे जो लिटरली घुंघरू पैरों में बांध के नाचते थे। लिटरली अवध का जो बादशाह था वो घुंघरू पैरों पे बांध के नाचता था जहाँ पर वो दरबार लगाता था, सही है। तो उसका जाहिर है कि जब बादशाह एक ख़ास किस्म का तर्ज ज़िंदगी इख्तियार करेगा तो उसका इम्पैक्ट जो है वो हमेशा लोगों पे आता है। आप जो ऊपर के लोग कर रहे होते हैं नीचे के लोग भी यही करते हैं। तो जब लोग ये देख लेते हैं ना कि करप्शन बहुत ज़्यादा फैल चुकी है तो फिर वो लोग कहते हैं मैं इसका मुकाबला नहीं कर सकता। जैसे पाकिस्तान के अंदर अभी क्या हो रहा है, पाकिस्तान के अंदर एक आम आदमी का ख्याल ये है कि सिस्टम करप्शन इज बीइंग रीइंफोर्स्ड बाय इट्स करप्शन। अगर एक आदमी कहता है कि भाई पुलिस का निज़ाम ठीक नहीं है, पुलिस वाला जुल्म करता है, तो वो ये नहीं कहेगा कि मैं पुलिस के निज़ाम को तब्दील करूँ, वो कहेगा मैं अपने एक बेटे को पुलिस में भर्ती करा देता हूँ तो मेरी फैमिली बच जाएगी, मेरे बच्चे बच जाएंगे। अच्छा अगर नहीं तो मेरे चाचा मामा कोई एक चला जाए तो वो हमारी बरादरी या मेरा ख़ानदान या तो बच जाएगा उससे। इसी तरह आप हर पावर स्ट्रक्चर, जो भी पावर स्ट्रक्चर है उसके अंदर अगर आप देखते हैं कि करप्शन हो रही है तो आप ये नहीं कहते कि उसको ख़त्म किया जाए, आप कहते हैं किसी तरह मैं इनसे दोस्ती कर लूँ या इनमें शामिल हो जाऊँ। जिस तरह पता नहीं यहाँ पे मैंने देखा नहीं है, कराची में आपने देखा होगा बाइक के ऊपर लोगों ने अपनी जो नंबर प्लेट होती है उसके पीछे लिखवा लेते हैं प्रेस। देख यहाँ पे है ये प्रेस। अब प्रेस से पुलिस वाले, उनका ख्याल है डरेंगे, या कानून नाफिज करने वाले इदारे प्रेस से डरते हैं। नहीं तो सवाल ये प्रेस से क्यों डरते हैं वो? तो उनको इससे सरोकार नहीं कि प्रेस अच्छा काम करती है या बुरा काम। मैं प्रेस के साथ अगर जुड़ गया तो बच जाऊंगा, मैं पुलिस के साथ जुड़ गया तो बच जाऊंगा, मैं सियासतदानों के साथ जुड़ गया तो बच जाऊंगा। यूनिवर्सिटीज़ के अंदर क्या होता है? यूनिवर्सिटीज़ के अंदर जब लड़के आते हैं तो वो किसी पार्टी में अगर नहीं होते तो अगर किसी की पिटाई लग जाए तो वो कहता है मैं फौरी तौर पर पहला काम वो करता है किसी ना किसी पार्टी को ज्वाइन कर लेता है। वो पार्टी को इसलिए ज्वाइन नहीं करता भाई कि उसके कोई इडियोलॉजिकल प्रॉब्लम होते हैं, कोई इडियोलॉजिकल ऑब्जेक्टिव्स होते हैं। आम तौर पर लड़के यूनिवर्सिटीज़ के अंदर पॉलिटिकल पार्टी इसलिए ज्वाइन करते हैं कि मैं दूसरी पॉलिटिकल पार्टीज़ के जुल्म से बच जाऊं, वरना वो मुझे मारेंगे, वरना वो मुझे डोमिनेट करेंगे, वरना मैं उनके तशद्दुद का शिकार हो सकता हूँ, मैं उनका मुकाबला कैसे करूँ, मुझे कौन बचाएगा? तो वो कहता है जो भी गिवन पावर स्ट्रक्चर है उसका हिस्सा बन जाओ। ये अमल पाकिस्तान बनने से या अंग्रेज़ों की आमद से पहले से शुरू हो गया था, लेकिन अब वो फुल ब्लोन पे है। फुल ब्लोन करप्शन, यानी कि फुल ब्लोन करप्शन है और उसको इंस्टीट्यूशनलाइज कर लिया गया है। नाउ द करप्शन इज बीइंग इंस्टीट्यूशनलाइज। आप कर्जे राइट ऑफ करा देते हैं। वो व्हाट इज दिस राइट ऑफ? राइट ऑफ का क्या मतलब है? राइट ऑफ का मतलब ये है कि तुमने इतना ज्यादा कर्जा ले लिया है कि ये हो ही नहीं सकता कि वापस हो, हम इसे राइट ऑफ कर देते हैं। आप पैसे लूट के लेके भाग गए तो आप ऐसा करें इतने पैसे वापस कर दें, इतने पैसे खा जाएं। इट्स लीगलाइज्ड, इट हैज बीन लीगलाइज्ड। तो अब आप ये देख सकते हैं कि ये अमल जो चल रहा है इसकी जिम्मेदारी वो ये डालते हैं, बहुत सारी जिम्मेदारी में से एक जिम्मेदारी कि माशरे में जो करप्शन हुई है उसकी जिम्मेदारी भी किसी ना किसी तौर पर या तो एजुकेशन सिस्टम पर है या हमारे इल्मी सोर्सेस के ऊपर है। और वो इल्मी सोर्सेस या वो हमारे इल्मी धारे, उन्होंने हमारे हमारी जो इस शख्सियत के अंदर पैदा हो जाने वाली करप्शन, जो माशरती और समाजी और सियासी और क्या कहते हैं जमालियाती हर दायरे को मुतासिर कर रही है, उसको काउंटर करने का कोई मैकेनिज्म हमारे पास नहीं है। ये जो मफरूजात हैं जो अभी मैंने आपको बताए, ये तो हमारी तरफ से, यानी कि हम ये माशाल्लाह हमारे अपनी पैदावार है। उसके बाद पांच ऐसे हैं जो एक्सटर्नली इम्पोज हो रहे हैं हम पर, ये तो हम खुद ही कन्वेंस्ड हैं जो मैंने आपके सामने पेश किए। जो बाहर से इम्पोज होते हैं उनको मैं बाद में बताऊंगा, लेकिन अभी जो मैंने पांच ये जो पॉइंट्स अभी आपके सामने डिस्कस किए हैं कि कोई आदमी इसे समराइज कर सकता है? कोई भी? या एक एक भाई बता दे, एक एक बता दे, एक एक बता दे, है उनको ये कॉर्डलेस ये रख ये। बैठ मैं आप बैठ
के
कोई और इसमें कुछ ऐड करना चाहता है? इसमें कोई मिस तो नहीं हो गई चीज? उनको जो है रिकॉर्ड पीछे पीछे पास कर दे, बस ऐसे पास कर। वेरी गुड, इधर इनको पास कर दें, इस साइड पे पास कर दें। जी जी आप कहें।
Thank you.
अखिल भाई बोल रहे हैं।
सवाल कौन कौन से किए तो आप एक काम करें कि एक वक्त में एक आध सवाल और
सवाल दोहरा दें। मैं सिर्फ ये चाह रहा था कि क्या जो हमने यहाँ पे बात की है, क्योंकि मैं बुनियादी तौर पर फ़लसफ़े का उस्ताद हूँ और हमें ये हमारे बारे में यही मशहूर है कि फ़लसफ़े के लोग मुश्किल बात करते हैं, लेकिन मैंने कोशिश की है कि मैंने कोई टेक्निकल टर्म इस्तेमाल नहीं किए, कोई टेक्निकल टर्मिनोलॉजी मैंने इस्तेमाल नहीं किए। मैं सिर्फ ये चाहता हूँ कि वो बात बुनियादी तस्वुरात आप तक पहुँच गए या नहीं, सही है। तो अगर उस वो तमाम के पास ये पॉइंट्स पहुंच गए हैं, तो अब मैं दूसरा क्वेश्चन मेरा ये है कि अगर इससे किसी को इख्तलाफ़ है, फ़र्ज़ किया कि आप कहते हैं कि नहीं ऐसा नहीं है, तो वो आप आइडेंटिफाई कर सकते हैं, उस पर हम आर्ग्यू आउट कर सकते हैं अगर आपका कोई है, लेकिन वो एक्सप्लिसिट होना चाहिए, बिल्कुल एक्सप्लिसिट होना चाहिए, ताकि उसे भी फिर मैं इनकॉर्पोरेट, अगर वो वैलिड पॉइंट होगा उसे हम लिस्ट में शामिल कर लेंगे। ये कोई सहीफा आसमानी नहीं है कि बस यही है, तो वो उसे इनकॉर्पोरेट कर लेंगे, उसको हम डिस्कशन में शामिल कर लेंगे, और अगर उसमें कोई वीकनेस होगी उसे मैं उसी वक्त आइडेंटिफाई कर दूंगा, ठीक है। तो अभी जो आपको जो हमने लिस्ट बताई है उसमें कोई एतराज़ है या उसमें कोई ऐड करना चाहते हैं स्पेसिफिक पॉइंट जिसकी वजह से हम अंग्रेज़ों का शिकार हुए, उसको आप आइडेंटिफाई कर सकते हैं जी। ठीक है, ये हम देख लेंगे इसको, मैं ये डिस्कस करूंगा कि खुद एतमादी की कमी हमारे अंदर नहीं थी पहले, ऐसा नहीं है कि नहीं थी। मसलन मैं एग्जांपल देता हूं आपको, जहांगीर जो है वो हिंदुस्तान का बादशाह था, कोई बहुत पुरानी बात नहीं है, 16वीं सदी का है, 16 सेंचुरी का। जहांगीर की वालदा को उसने हज पे रवाना किया, तो वो जहाज़ जो है उनका लूट लिया गया, और इसको ही बादशाह को ये इत्तला मिली कि जहाज़ जो है लूट लिया गया है। मुग़ल्स के पास कोई नेवल फोर्स नहीं थी, उनकी कोई नेवल आर्मी नहीं थी। जहांगीर को जब ये पता चला कि हमारे कॉन्वॉय को लूट लिया गया है, जहांगीर ने जहाज़ बनवाए पानी के, पानी में डाला, खुद लीड किया, और जो भी करीब आइलैंड से उन सबको तबाह कर दिया उसने जाकर। पोर्चुगीज़ के पास थे, फ्रेंच के पास थे, ब्रिटिशर्स के पास थे, तबाह कर दिया, और उसने कुछ लोगों को ये कहा कि अगर मुझे मेरी माँ नहीं मिली तो मैं फौजें लेकर आ रहा हूँ इंग्लैंड की तरफ, फौजें लेकर हमला करूँगा। ये स्ट्रेंथ थी उसकी 16वीं सदी में मुगल्स की स्ट्रेंथ ये थी कि अंग्रेज़ों ने उसकी माँ को तलाश किया, उसको एस्कॉर्ट कर लेकर आए हिंदुस्तान, और بادشاہ کو جنگ کا پورا خراج دیا اور معاہدہ کیا مغل سے کہ جو بھی حج پہ جائے گا آپ کا قافلہ اس کو نیول آرمی برٹش نیول فورس جو ہے اسکارٹ کرے گی. معاہدہ کیا. یہ اسٹرینگ تھی خود اعتمادی کی. خود اعتمادی ہے نا, ہو سکتا ہے وہ شکست ہو جاتی لیکن خود اعتمادی کا یہ لیول تھا. دیکھیں مسئلہ یہ ہوتا ہے جو حکمرانوں کا لیول ہوتا ہے نا اعتماد کا, وہ منتقل ہو جاتا ہے نیچے. اگر اس قسم کا آدمی آپ کے اوپر رول کر رہا ہوگا نا تو آپ بھی اس طرح ہی بیہیو کرو گے. تو یہ ٹھیک بات ہے, ہم لوگ غلام رہے ہیں اور بہت بری طرح ہمیں لوٹا گیا ہے تو اعتماد پہ ڈینٹ پڑے ہیں, لیکن ایسا بھی نہیں کہ بالکل ختم ہو گیا معاملہ. جہاں جو کام ہم لوگوں کو کرنا ہوتا ہے وہاں کرتے بھی ہیں, جہاں ٹکر لینی ہے وہاں ٹکر بھی لیتے ہیں. تو سب کچھ برا نہیں ہے, سب کچھ تباہ نہیں ہوا انشاءاللہ, بہت کچھ ٹھیک بھی ہے. اب بھائی کو دے دیں وہ. میں اس کو رسپونڈ کرتا ہوں. دیکھیں پہلی بات تو یہی ہے, پہلی چیز تو یہ میں آپ کو بتاؤں کہ یہ میرا خیال نہیں ہے, میں ایسا نہیں سمجھتا. میں نے آپ کو یہ بتایا کہ یہ بنیادی مفروضات ہیں, مفروضے ہیں, یہ پریزمپشنز. مفروضے, مفروضہ ایک ایسے تصور کو کہتے ہیں جو ہم نے قبول کر لیا ہو بغیر کسی کریٹیکل ایویلویشن اور انالیسس کے. ہم کسی چیز کو اگر قبول کر لیں, فرض کر لیں کہ ہماری شکست کے کیا کیا محرکات ہیں, تو یہ پانچ چھ جو مفروضات ہیں وہ عام طور پر صحافتی سطح سے لے کر ہماری نظریاتی سطحوں تک یہ ان کا اظہار مختلف پیرایوں میں ہوتا رہتا ہے. یہ میرا خیال نہیں ہے, میں ایسا نہیں سمجھتا, لیکن یہ مفروضات چونکہ ہماری گفتگو کے اندر آتے رہتے ہیں اور آپ لوگ چونکہ تعلیم کے شعبے سے منسلک ہیں تو آپ کے جو بھی ذہین اسٹوڈنٹ ہوگا اگر وہ اپنے بارے میں کچھ دیکھے گا سوچے گا تو آپ سے ان کا سوال کا تقاضا ضرور کرے گا, اس لیے ہم اس کو ڈسکس کریں. یہ میرا خیال نہیں ہے, میں ایسا نہیں سمجھتا کہ صوفیہ یہ کر رہے تھے یا جاگیردار نظام یہی کرتا ہے یا یہ کہ ہماری علمی حیثیت قابل نہیں تھی وغیرہ وغیرہ, وہ اسے میں کاؤنٹر کروں گا بعد میں. میں نے صرف یہ بتایا ہے کہ وہ بنیادی مفروضات کیا کیا ہیں, ان کو میں نے لسٹ کیا جو مختلف طریقوں سے مختلف پیرایوں سے ہمارے پاس آتے ہیں. اب جو لوگ یہ کہتے ہیں کہ صوفیہ کا جو معاملات تھے وہ اور کرپشن میں باہمی مماثلت کیا ہے, تو وہ یہ کہتے تھے کہ عموماً صوفیہ کے پاس جو لوگ جاتے تھے وہ اپنی سائیکولوجیکل تھیراپی کے لیے جاتے تھے. وہ بنیادی طور پر صوفیہ کیا تھے, صوفیہ کے جو خانقاہیں تھیں وہ تھیراپیوٹک انسٹیٹیوشنز تھے, تھیراپی کرتے تھے وہ. یعنی کہ میں اگر بہت زیادہ کوئی بدماشی کر دوں तो मुझे उसके नतीजे में कुछ गिल्ट पैदा होगी ना, गिल्ट पैदा हो जाएगी, एहसास नदामत पैदा हो जाएगी, तो अब मैं कहाँ जाऊँ, कहाँ भागूँ, क्या किसके पास जाऊँ? अगर मैंने फैमिली के सामने ये बताया तो फैमिली मुझे माफ़ नहीं करेगी, ब्रादरी मुझे ब्रादरी से बाहर निकाल देगी, सूफिया जो थे अकोमोडेट कर लेते, सूफिया कहते थे जो हो गया छोड़ दो, क्यों? क्योंकि वहाँ पर खुदा और बंदे का जो ताल्लुक होता था वो कैसा होता था, आशिक और माशूक का। अल्लाह आपसे मोहब्बत करता है, अल्लाह से डरो लेकिन अल्लाह से मोहब्बत करना की तरबियत देते थे सूफिया। तो उसके पास एक कंपैशनेट पावर थी कि आपने अगर कुछ कर भी दिया है तो ठीक है, आप हमारे पास आ जाओ। तो एक तो वो ये कहते हैं कि उसकी बुनियादी वजह ये थी। दूसरी बात ये कि सूफिया का मौजूदगी इस बात की दलील नहीं है कि तमाम लोग सूफिया के ही जेरे तरबियत थे। ये मुमकिन है कि दो मुख्तलिफ किस्म की कुव्वतें हों, एक वो कुव्वतें हों जिन्होंने सूफिया के ज़रिए अल्लाह की रुबूबियत इख्तियार करने का रास्ता इख्तियार कर लिया हो, और एक वो लोग हैं जिन्होंने शैतान की हाकमियत कबूल कर करप्शन का रास्ता इख्तियार कर लिया हो। लेकिन सवाल ये है कि जिन्होंने अल्लाह की रुबूबियत हासिल कर ली वो करप्शन वालों को रोकने के लिए कोई थियोरेटिकल फाउंडेशन पेश कर रहे हैं या नहीं? वो ये कह रहे हैं कि भाई इसको छोड़ो, तर्क कर दो दुनिया को और इधर आ जाओ। तो उसके नतीजे में क्या हुआ, माशरा पोलराइज हो गया। तो माशरे के अंदर वो लोग जो कि अल्लाह और उसके रसूल की उन तालीमात पे अमल करने लगे जो सूफिया के ज़रिए मिल रही थी, तो उसके नतीजे में वो स्फीयर से बाहर निकल गए। तो जो स्फीयर जिनके हत्थे चढ़ा वो लोग थे जो इंतहाई करप्ट थे। ये एक एक्सप्लेनेशन हो सकती है, लेकिन ये बुनियादी तौर पर मफरूजात हैं, मुख्तलिफ एतराजात हैं जो मुसलमानों के ऊपर, सब कॉन्टिनेंट के मुसलमानों के ऊपर उठाए जाते हैं। इनको हम काउंटर भी करेंगे और इनकी क्रेडिबिलिटी भी जज करेंगे, बाद में जज करेंगे इसको। अभी मैंने सिर्फ आपको ये बताने की कोशिश की है कि वो बुनियादी एतराजात क्या हैं। और कोई? यस
जी, जी, जी।
बस यहीं से दे दें आप उनको। सही चल रहा है ना, सही चल रहा है ना, मुश्किल ये आपका क्वेश्चन है? नहीं, मैं ऐसा नहीं समझता, ऐसा नहीं था, ऐसा बिल्कुल नहीं था। अंग्रेज जब यहाँ आए हैं तो शुरू में उन्होंने यहाँ का सर्वे किया, रेकी की है, हिंदुस्तान के मुख्तलिफ गाँव में घूमे फिरे, फिर उन्होंने पूरी पूरी ऑटोबायोग्राफी लिखी है। अंग्रेज जब यहाँ पर आए तो जो सबसे हैरान कन चीज़ थी उनके लिए हिंदुस्तान में, वो ये कहते थे कि ये इतनी रिच कौम है, इतने दौलतमंद है यहाँ के लोग कि ये दो अनाज मिला के खाते हैं। अंग्रेज तसव्वुर नहीं कर सकते थे, अंग्रेज एक अनाज एक वक्त में खाते थे। हम खाते थे दाल रोटी, तो कहते थे भाई दाल भी अनाज है, गेहूं भी अनाज है, ये दो अनाज एक वक्त में खा जाते हैं, तो ये बहुत दौलतमंद कौम है। तो अंग्रेज़ों तहजीबी तौर पर अंग्रेज़ जो थे ना, अंग्रेज़ आपको कमतर तहजीब समझते थे? लॉर्ड मैकॉले का की एक तकरीर है जो उसने पार्लियामेंट के अंदर की थी 1853 में, उसने कहा कि मैं एक ऐसी कौम को देखकर आया हूँ जो अपने असलाफ से मोहब्बत करती है, अपने बड़ों से मोहब्बत करती है, जो गुजर चुके उनसे भी, वो अपनी जबान जानते हैं और पोइट्री आम है, यानी कि एक आम पढ़ा लिखा आदमी उमूमन पोएट होता है। किसी भी जबान में, चाहे वो सिंधी हो, पंजाबी, कोई भी जबान हो, यानी कि तहजीब अपने उरूज पर अपने खूबसूरत ख्यालात का इजहार पोइट्री की सूरत में करती। पोइट्री हर कोई नहीं कर सकता भाई, पोइट्री करना हर एक की बस। उसने कहा कि ये अपनी जबान पर उबूर रखते हैं, अपने असलाफ से मोहब्बत करते हैं और अपने माजी पर फख्र करते हैं। लिहाजा मैं नहीं समझता कि अंग्रेज किसी ऐसी कौम को शिकस्त दे सकेंगे, ना काबिले तस्कीर कौम है, हम ऐसी कौम को शिकस्त नहीं दे सकते। और वो तजर्बा जो आपने साउथ अमेरिका में और लैटिन अमेरिका में या अफ्रीका में किया है, हिंदुस्तान वैसा नहीं है। यहाँ के लोग पढ़े लिखे हैं, डिसेंट हैं, रिच हैं, अमीर लोग हैं। उसका ये कहना था कि मैंने हिंदुस्तान में कोई फ़कीर नहीं देखा, 1853 के अंदर उसने कहा कि मैंने कोई फ़कीर नहीं देखा। ये पार्लियामेंट का खिताब है उसका, डॉक्यूमेंटेड है। और उसने कहा कि एक ही सूरत है हिंदुस्तान को रूल करने की, कि इनसे इनकी लैंग्वेज और इनसे इनका असलाफ के ऊपर फख्र ये छीन लिया जाए। अगर ये हम छीनने के काबिल हो गए तो हम एक ऐसी कौम पैदा करने के काबिल हो जाएंगे जो इंतहाई मेहनती, इंतहाई ताकतवर, कल्चरली हिंदू और या हिंदुस्तानी और मेंटली अंग्रेज हो। और आप देख लें कि लॉर्ड मैकॉले ने, ये जो मैंने कहा था ना कि पूरे हिंदुस्तान का इल्मी विरसा अगर जमा कर लिया जाए तो एक लाख, ये मैकॉले का ही है आर्ग्यूमेंट। लेकिन उसने ये कहा था पार्लियामेंट को कि भाई ये कौम जो है ये अफ्रीकन्स की तरह की या अमेरिकन रेड इंडियंस की तरह की या यूपीज की तरह की कौम नहीं है, ये पढ़े लिखे लोग हैं, ये शायरी करते हैं, लिटरेचर है इनके पास, ये अपने बड़ों से मोहब्बत करते हैं, अपनी जबानें जानते हैं, अपनी जबानों में शायरी करते हैं, इनको हम शिकस्त नहीं दे सकते। दूसरी बात आपको ये मैं बता दूं कि ये जो ख्याल है कि अंग्रेज जब आए तो मिलिटरीली वो आपसे सुपीरियर थे, ये गलत बात है। टेक्निकली जितनी दुनिया के मिलिट्री स्ट्रेटेजिस्ट हैं उनकी लिखी हुई अगर आप किताबें पढ़ें तो मिलिटरीली हिंदुस्तान की जो अफवाज थी, चाहे वो मुसलमान इलाकों की हों चाहे वो हिंदू इलाकों की हों, टेक्नोलॉजिकली वो दोनों एक ही सतह के थे, दोनों के पास एक ही किस्म का हथियार था। मुसलमानों के पास बारूद जो था बाबर के ज़माने से मौजूद था, बाबर ने जो फतह किया है तो बाबर लेके आया था बारूद, ऐसा नहीं है कि वो आपने कोई जंग अंग्रेजों के साथ नहीं लड़ी, एक भी जंग आपने लड़की जम के नहीं लड़ी। तो जो हमारा ख्याल है ना कि हमने जंगें लड़ी और हमें शिकस्त हो गई, ये बिल्कुल झूठ बात है, ये मैं पूरे एतमाद के साथ आपको बता रहा हूँ। आप कहते हैं प्लासी की जंग आपकी हुई 1757 में, 1757 में प्लासी की जंग जो लड़ी उसमें एक्चुअली जिन लोगों ने जंग लड़ी वो 9000 लोग हैं, 9000, 9000 लोग, जिनमें 2000 जो हैं हिंदू राजपूत थे मदमोहन के, और बाकी जो बादशाह का अपना दस्ता था वो, बाकी 2.5 लाख फौज मुसलमानों की खड़े होकर तमाशा देख रही थी। एक एक्सप्लेनेशन ये तमाशा देख रही थी, एक एक्सप्लेनेशन ये है कि उनको तनख्वाह लेने भेज दिया था, जिस तरह यूनिवर्सिटीज़ में तनख्वाह नहीं आती, टीचर आया के खड़े होते तो उनको भी तनख्वाह नहीं मिल रही थी, तो जो कमांडेंट चीफ था उन्होंने कहा चलो सबको तनख्वाह मिल रही है, सब जंग का मैदान छोड़ के तनख्वाह लेने चले गए। तो वो पागल थे क्या, वो बादशाह जंग लड़ रहा है आप तनख्वाह लेने जा रहे हो, भाई जब जंग लड़ लोगे तब भी मिल जाएगी ना तनख्वाह। तो बुनियादी तौर पर आपने जंग नहीं लड़ी, 1857 में प्लासी की जंग में आपने बादशाह को पकड़ के हवाले कर दिया, जो जंगजू बादशाह था जो लड़ सकता था उसको आपने पकड़ के अंग्रेजों के हवाले कर दिया, आपने जंग नहीं लड़ी। इसका मतलब ये है कि टेक्नोलॉजिकली आपसे कोई सुपीरियर नहीं थे। दूसरा, 1857 में जो आपने कोशिश की, 1857 में हिंदुस्तान मोबिलाइज नहीं हुआ जंग के लिए, 1857 में जो जंग हुई है वो मास جنگ نہیں تھی، وہ کوئی بڑی موبلائزیشن نہیں تھی، چھوٹے چھوٹے پاکٹس کے اندر ان آرگنائز مینرز میں آپ لڑے، اور اس کے اندر مختلف قسم کی پاور اسٹرکچرس تھے جو کر رہے تھے، اور وہ لوٹ مار کر رہے تھے بنیادی طور پر، جم کے انہوں نے جا کر جنگ نہیں لڑی. جن لوگوں نے واقعی انگریزوں کے ساتھ جنگ لڑی، مثلا اپنا حیدر علی نے، یا تو حیدر علی ہیز نیور بین ڈیفیٹڈ، ایک بار بھی اس کو شکست نہیں ہوئی پوری، یعنی کہ تقریباً 25 ایئرز وہ جنگ لڑا ہے انگریزوں کے ساتھ، ہی ہیز نیور بین ڈیفیٹڈ. تو جو جنہوں نے جنگ لڑی ہے، یا نجیب الدولہ نے جنگ لڑی ہے، تو ہی ہیز بین ڈیفیٹڈ بیکاز آف ہز اون پیپل. تو آپ یہ سمجھیں کہ آپ نے انگریزوں کو بغیر لڑے ہندوستان دیا ہے، بغیر لڑے. جہاں پر آپ لڑے، مثلا آپ پشتون علاقوں کے اندر آپ لڑے، کیونکہ وہاں پہ پہاڑ تھے، وہ ٹیک اوور نہیں کر سکے آپ سے، وہاں پر آپ نے ان کو گھسنے نہیں دیا. بلوچ علاقوں کے اندر انہوں نے گھسنے نہیں دیا، کیوں؟ کیونکہ وہاں پر وہ ایسی جنگ لڑ سکتے تھے جس کے اندر وہ ان کے پاس اسٹریٹجک ڈیپتھ ہوتی تھی، پیچھے چلے جاتے تھے پھر آگے مارتے تھے، افغانستان کو فتح نہیں کر سکے. تو بتانے کا مطلب یہ ہے کہ جہاں پہ آپ لڑے ہیں وہاں پہ آپ نے ان کو شکست دی، آپ ان سے لڑے نہیں. تو یہ کہنا کہ انگریز نے آپ کو لڑ کر شکست دی ہے، ٹھیک بات نہیں. تیسری بات جو ایجوکیشن کے حوالے سے ہوئی ہے، وہ یہ کہ ہمارے یہاں لوگ یہ سمجھتے ہیں کہ جیسے ہی انگریز آئے انہوں نے سائنس اور ٹیکنالوجی، یعنی کہ علی گڑھ یونیورسٹی انہوں نے کھول دی اور یہ وہ، تو آپ نے جو ہے وہ سائنس اور ٹیکنالوجی آ گئی آپ کے پاس. تو کوئی بھائی مجھے بتا سکتا ہے کہ علی گڑھ یونیورسٹی کا جو وہ کس چیز کی تعلیم دیتی تھی علی گڑھ یونیورسٹی؟ کسی کو پتہ ہے آپ لوگوں کے خیال میں کیا تعلیم دیتے ہوں؟ صحیح ہے. عام طور پہ لوگ یہ سمجھتے ہیں کہ انہوں نے آ کے فزکس، میتھس، جیالوجی، جغرافی، جو کہ ہمارے لیے یا میڈیسن، یہ چیزیں پڑھانی شروع کی. ایسا نہیں تھا بھائی، تو انگلش لٹریچر پڑھاتے تھے. انگلش لٹریچر آپ کو کب پڑھا رہے ہیں؟ جب آپ نے دنیا کے عظیم ترین شاعر آپ کے پاس موجود تھے، آپ کے پاس ہر زبان کا شاعر موجود تھا ہندوستان کے اندر، یعنی کہ جگر، میر، اگر اردو میں آپ لے لیں، پشتو کے شاعر لے لیں، سندھی کے شعرا لے لیں، آپ کا جو اتنا رچ کلچر تھا، جو بھی آپ کی لوکل لینگویجز تھیں، اس میں آپ نے اتنے بڑے آدمی پیدا کیے تھے کہ ابھی تک آپ اس سطح کا آدمی پیدا نہیں کر سکے کسی بھی زبان میں. نہ آپ نے سندھی زبان میں کوئی ایسا کا آدمی پیدا کیا جو، یعنی کہ 17ویں اور 18ویں صدی کے جو تھنک ذہن تھے، اس سطح کا آپ نے لوکل شاعر کون سا پیدا کر لیا. تو آپ کے پاس جو عظیم ترین شعرا موجود تھے ان کو چھوڑ کے آپ رالف کو اور کیا کہتے ہیں ورڈسورتھ کو اور شیکسپیئر کو پڑھ رہے تھے، کیوں پڑھ رہے تھے بھائی؟ تو بتانے کا مطلب یہ کہ علی گڑھ میں آنے کے بعد انہوں نے آپ کو مہذب بنایا. پہلے آپ کی تشبیہات اور تشریحات اور امیجنری سکلز جو تھی اس کو شفٹ کیا. جب آپ لینگویج لٹریچر پڑھتے ہو تو لٹریچر پڑھنے کے بعد یہ تھوڑی ہوتا ہے کہ آپ کو صرف زبان آتی ہے، آپ کی امیجنیٹو ڈائمینشنز بھی چینج ہو جاتی ہیں. اگر آپ اپنے شاعر کو پڑھو گے، جو بھی آپ کا لوکل شاعر ہے، تو آپ جڑو گے اس تہذیب کے ساتھ. اگر آپ کوئی دوسری، تو میں یہ نہیں کہہ رہا کہ دوسری زبان کے شعرا کو نہیں پڑھنا چاہیے، لیکن بنیادی طور پر جو انسٹیٹیوشن انہوں نے یہاں پر ڈیولپ کیے شروع میں، وہ یہ تھوڑی کہ آپ کو سائنس اور ٹیکنالوجی پڑھانی شروع کر دی. علی گڑھ کے اندر آپ نے کیا پڑھ لیا، ایسا کیا پڑھا دیا تھا شروع میں آتے ہی؟ تو وہ تو ظاہر ہے کہ انگلش لٹریچر اور انگلش سولائزیشن ہی پڑھائی. اور آپ کی پوری رولنگ ایلیٹ نے جو ایجوکیشن حاصل کر کے آئی باہر سے، وہ کون سی ایجوکیشن تھی آپ کے خیال میں؟ سب سے زیادہ ڈگریز انہوں نے کس چیز میں کی؟ فزکس پڑھ کے آتے تھے کیا وہ؟ فزکس، پڑھ کے آ رہے تھے, کیمسٹری پڑھ کے آ رہے تھے, جیولوجی پڑھ کے آ رہے تھے, جیوگرافی کیا پڑھ کے آ رہے تھے, آپ کے خیال میں کیا پڑھ کے آ رہے تھے؟ جیسے ہماری کتابوں میں لکھا ہوا ہے نا, فلاں صاحب تھے اعلیٰ تعلیم حاصل کرنے میں ولایت روانہ ہو گئے, پھر اعلیٰ تعلیم حاصل کرنے کے لیے پھر روایت روانہ, تو ولایت سے کیا کہاں روانہ ہو رہے تھے اور وہاں سے کیا پڑھ کے آ رہے تھے؟ سب سے زیادہ ڈگریز کس میں تھی ان کی ہے؟ نہیں نہیں فلسفی نہیں, بالکل میں یہ بتا دوں, انگریزوں کا جو فلسفہ تھا وہ 18th century 19th century میں انگریزوں کی جو فلسفیانہ حیثیت تھی اس کو میں بتاتا ہوں. ایک فلسفی کی نظر میں ایک فلسفی تھا, اس کا نام ہے لوڈویش وٹکنسٹائن, جرمن فلسفی ہے یہ. وٹکنسٹائن جو تھا جرمنی سے فلسفہ پڑھنے آیا برطانیہ, دو بڑے فلسفی وہاں پر اس وقت کیمبرج میں پڑھا رہے تھے, ایک کا نام تھا برٹن رسل, ہمارے یہاں لوگ جانتے ہیں اس کو, اس نے بڑی کتابیں لکھی ہیں, اچھا رائٹر ہے, فلسفی بھی تھا. رسل پڑھا رہا تھا, مور پڑھا رہا تھا, مور بھی بڑا فلسفی تھا. کیمبرج میں وٹکنسٹائن نے جب اس نے پڑھا تو اس کے بعد اس نے ایک پی ایچ ڈی تھیسس لکھا. پی ایچ ڈی تھیسس نے کیا لکھا, 100 اس نے پروپوزیشنز لکھیں, 100 اسٹیٹمنٹس, اور وہ 100 اسٹیٹمنٹس لکھ کے اس نے پی ایچ ڈی تھیسس سبمٹ کر دیا. وہ کاغذ کا پرزا دیکھ کر رسل کو بڑا غصہ, اس نے کہا کہ یہ تمہارا پی ایچ ڈی تھیسس ہے؟ اس نے کہا بھائی یہ پی ایچ ڈی تھیسس ہے, تم اسے پڑھ کے دیکھو. انہوں نے پڑھا تو ان کی سمجھ میں نہیں آیا, جو سب سے بڑے تھنکرز تھے ان کے اپنے شاگرد کا لکھا ہوا سمجھ میں نہیں آیا. جب سمجھ میں نہیں آیا تو انہوں نے کہا اچھا ہم تمہارا وائیوا کریں گے. وائیوا دونوں نے وائیوا کیا کئی گھنٹے تک وٹکنسٹائن کا. جب وٹکنسٹائن کا کئی گھنٹے وائیوا کرنے کے بعد دونوں چکرا گئے, چکرانے کے بعد انہوں نے کہا کہ بھائی ہم تم نے جو لکھا ہے نا وہ ہمیں سمجھ میں تو نہیں آیا, لیکن ہمارا یہ خیال ہے کہ تم نے کچھ نہ کچھ ٹھیک لکھا ہے, کیونکہ وہ جینون فلسفی تو تھے اور ان میں یہ بڑائی تھی کہ وہ کسی کی بڑائی کو دیکھ سکیں اور پہچان سکیں. تو وٹکنسٹائن نے کہا ڈونٹ وری, فلاسفی از ناٹ دا کنسرن آف انگلش مین, اٹس دا ڈومین آف جرمنز, یہ ہم جرمنز کا کام ہے, فلسفہ پیدا کرنا تمہارے بس کا نہیں ہے. اور آپ فلاسفی کی اگر ہسٹری دیکھیں گے تو جو ویسٹرن فلاسفی ہے اس کو ہمیشہ ڈومینیٹ کیا ہے یورپ نے, یعنی کہ فرینچ جرمنز دیز آر دا جینوئن فلوسافیکل ڈسکورس جو ہمیشہ ڈومینیٹ کرتا رہا. برطانیہ کے اندر جو فلسفہ تھا اسے ہم کہتے ہیں انالیٹیکل فلاسفی. جب ہم تیسرے دن اگر سیشن کریں گے انشاءاللہ میں تھوڑا بہت بتاؤں گا, کیونکہ ہمارے اوپر اس کا بڑا اثر ہے, انالیٹیکل فلاسفی کا اثر ہے, اس کو میں بعد میں بتاؤں گا. لیکن یہ کہ میں بتا ہی رہا ہوں کہ ہمارے یہاں کے جو لوگ وہاں سے اعلیٰ تعلیم حاصل کر کے آ رہے تھے وہ کیا ہے یہ ابھی تک پتہ نہیں چلا مجھے. بھائی وہ پڑھ کے آ رہے تھے لا, بالکل صحیح ہے, لا پڑھ کے آ رہے تھے, قانون پڑھ کے آ رہے تھے. قانون جب آپ پڑھتے ہیں تو میں آپ کو بتا دوں, میرا پی ایچ ڈی تھیسس فلاسفی آف لا میں ہے, تھیوری آف جسٹس پر میرا پی ایچ ڈی ہے. تو قانون کیا عدل بتاتا ہے؟ قانون عدل ہوتا ہے یا نہیں؟ ہاں یس اور نو, ضروری نہیں ہے. قانون عدل کا اطلاق کرتا ہے, ایپلیکیشن ہے کسی نظام عدل کا. تو ہر قانون بنیادی طور پر عادلانہ تھوڑی ہوتا ہے. تو آپ قانون پڑھ کے آ گئے اور آپ یہ اس کو اطلاق کر دو گے آ کر ہندوستان کے اوپر, تو جو نظام عدل قائم ہوگا وہ کون سا نظام عدل ہوگا بھائی؟ یا آپ یہ سمجھتے ہو کہ نظام عدل نیوٹرل ہوتا ہے؟ یونیورسٹی کے اندر جو لا پڑھنے کے لیے لوگ آتے ہیں ان کو فلسفی آف لا پر تو اتھارٹی نہیں ہوتے نا, وہ یہ پریزیوم کرتے ہیں کہ جو لا ہے جن سورسز سے نکل کر آ رہا ہے وہ ٹھیک ہے, اب ہمیں اسے اپلائی کرنے کے پروسیجرل فریم ورکس پڑھنے. لہذا وہ عدل کو کوشچن نہیں کرتے, عدل کا اطلاق کرتے ہیں. اگر آپ اتنی بڑی آپ کی پوری لیڈرشپ لا پڑھ کے آئی ہوئی تھی, انگلش لا, تو وہ انگلش کنسیپشنز آف جسٹس کو پریزیوم کریں گے نا بھائی, یا نہیں؟ ہواؤں خلاؤں میں سے آ رہا ہے ان کا عدل. تو ظاہر ہے کہ جب آپ لیگل سٹرکچر کو طاقتور کریں گے تو وہ نظام عدل قائم ہوگا جو کنسسٹنٹ اور کمپیٹیبل ہوگا اس نظام قانون سے جو کہ رائج ہے. تو جو پریکٹس ہوا وہ تو انگریز کا قانون تھا, لیکن انگریز کے قانون کے پریکٹس کے نتیجے میں انگریزوں کا تصور عدل بھی تو قائم ہوا, اور جب وہ قائم ہوگا تو اس کے نتیجے میں آپ کا جو روایتی تصور عدل ہے یا تو آپ اسے گمراہ کن, غلط, فضول, آبسلیٹڈ سمجھیں گے, یا یہ سمجھیں گے کہ وہ اور انگریزوں کا تصور عدل ایک ہی چیز کے دو نام ہیں. یہ دونوں کام ہمارے ہاں ہوئے. تو پہلی بات تو یہ کہ آپ نے کون سا جا کے وہاں پہ فلسفہ پڑھا ہے, جا کے وہاں پہ پڑھ لیتے فلسفہ تو وہ آپ کو فلسفہ پڑھا دے کیا؟ انہوں نے تو پورے پورے ادارے ہی اس لیے کھولے تھے کہ ہندوستان کے اندر حکومت کیسے کی جائے, کیسے ویسے ذہن تیار کیے جائیں. میں یہ نہیں کہہ رہا کہ انگریز کوئی سازش کر رہے تھے مسلمانوں اور ہندوؤں کے خلاف. یہ یاد رکھیں کہ دنیا میں جب بھی کوئی تہذیب غالب آتی ہے وہ اس یقین پر غالب آتی ہے کہ ہمارے پاس جو چیز ہے وہ ٹھیک ہے. انگریز اگر آپ کو وہ لا پڑھا رہے تھے اور وہ تعلیم دے رہے تھے تو وہ یہ سمجھتے ہوں گے کہ یہ ٹھیک ہے, اور وہ یہ سمجھتے ہوں گے کہ ان کے پاس جو تعلیم ہے یا بنیادیں وہ غلط ہیں. یہ ان کا حق بنتا ہے. یہ سوال یہ نہیں ہے کہ انگریز یہ کیوں کر رہے تھے, سوال یہ کہ ہم کیا کر رہے تھے. تو انگریزوں نے جس چیز کو صحیح سمجھا وہ آپ کے سامنے پیش کیا, آپ نے وہ چیزیں پڑھی اور آپ نے ان چیزوں کو ایڈاپٹ کیا, اور اس کے نتیجے میں آپ نے ایک خاص قسم کا طرز زندگی پیدا کیا. کچھ لوگ اسے صحیح کہیں گے, کچھ لوگ اسے غلط کہیں گے, لیکن بنیادی طور پر کوئی ریمارکیبل ڈفرینس نہیں تھا, کم از کم ٹیکنالوجی کے لیول پر آپ میں اور ان میں. اور کوئی, اور کوئی اس کو میں انشاءاللہ کروں گا, ابھی ابھی بھی بول دوں گا. اچھا جی, پہلا تو یہ پہلا کوشچن آپ کا یہ ہے کہ ہم کیوں نبرد آزما نہیں ہو سکے. پہلی بات یہ کہ شروع میں جب انگریز آئے تو مسلمانوں نے انہیں چیلنج سمجھا ہی, ٹھیک ہے, اور دوسری بات یہ کہ مسلمانوں کے اندر جو سیاسی نظام تھا وہ جس وقت انگریز آئے اس وقت ٹوٹ پھوٹ کا شکار تھا. یعنی کہ آپ کے پاس کوئی مضبوط, دیکھیں, مرکز نہیں تھا جس کی بنیاد پر آپ مقابلہ کرتے. تو جو اسکیٹرڈ تھا, ہندوستان دیکھیے ہندوستان کے جتنے بھی حکمران ہیں ان کے پاس ہمیشہ یہ چیلنج رہا ہے کہ وہ بہت بڑا ہونے کی وجہ سے اسکیٹرڈ ہوتا تھا. اس لیے جو جتنے بڑے زبردست قسم کے جو رولرز پیدا ہوئے ہیں وہ ہوتے تھے جو اپنے سامنے کسی دوسرے پاور اسٹرکچر کو کھڑا نہیں ہونے. جیسے اورنگزیب تھا تو اس نے پورے ایریے کو کنٹرول تو کر لیا تھا لیکن بہت طویل عرصے تک اس نے حکومت کی, اور اس کے بیٹے جو تھے ان کی کافی عمر ہونے کے باوجود بھی وہ بادشاہ نہیں بن سکے, تو ان میں انتظامی صلاحیت موجود نہیں تھی. اور انگریز جس وقت آئے مسلمانوں کے پاس کوئی مضبوط مرکز موجود نہیں تھا. ٹھیک ہے, یہ ظاہر ہے کہ تاریخ کا بھی ایک جبر ہوتا ہے. اور یہ کہ جیسے میں نے آپ کو بتایا کہ جو بادشاہ تھے بہت عیاش تھے, تو جب آپ عیاشی کرو تو آپ کو سزا ملے گی, ایسا نہیں ہے. تاریخ آپ کو معاف نہیں کرتی. تو جب آپ جیسا مسلمانوں نے بویا تھا ویسا کاٹا, لیکن اس کی بنیادی ذمہ داری صرف یہ نہیں ہے کہ تعلیمی نظام, جس طرح آج ہم یہ کہتے ہیں کہ صبح اٹھتے ہی بچہ اسکول چلا جاتا ہے پھر شام کو آتا ہے, ایسا اس وقت صرف ہندوستان میں نہیں پوری دنیا میں ایسا کوئی نظام موجود نہیں تھا. یہ جسے آج آپ اسکولنگ سسٹم کہتے ہیں ایسا نظام پوری دنیا میں اس وقت موجود نہیں تھا, ہندوستان میں بھی نہیں تھا موجود اس طرح کا. تو مرکز کا مضبوط یا موجود نہ ہونا ایک بنیادی وجہ تھی. دوسرا آپ کا کوشچن کیا تھا؟ مذہبی قوتیں جو ہیں وہ بنیادی طور کے اوپر اس مرکز کے لیے کام کرنے کے اہل ہوتی ہیں جو مرکز ہوتا. بنیادی طور پر جو چیلنج تھا میں نے آپ کو پہلے بتایا وہ علمی نہیں تھا. لوگ ایجوکیٹڈ تھے, تعلیم یافتہ تھے, پڑھے لکھے تھے, شاعری کر رہے ہیں, بول رہے ہیں, لوگ مذہب کو پریکٹس بھی کرتے تھے, لیکن بنیادی طور پر آپ ملٹیریلی اس کو کمپیٹ ہی نہیں کر رہے, لڑ ہی نہیں رہے. آپ نے لڑا ہی نہیں. اب یہ تھوڑی ہوتا تھا کہ سویلینز جا کے لڑنا شروع کر دیتے. 2.5 لاکھ فوج جو ہے 50,000 انگریزوں کے ساتھ شکست کھا گئی. یعنی کہ آپ کنسیو کریں کہ 40,000 انگریز 80 کروڑ انسانوں پر حکومت کرتے رہے 200 سال تک. کین یو امیجن دیٹ؟ 40,000 انگریز 80 کروڑ انسانوں پر حکومت کر کے چلے جائیں, کیسے ہوا؟ اس کا مطلب ہے کہ یہاں کے جو پاور انسٹیٹیوشنز تھے وہ ان کے ساتھ مل گئے. بہت سارے لوگ جو تھے ان کو جاگیریں ملیں. اب بہت سارے لوگ اپنے نام کے ساتھ خان بہادر لگاتے ہیں, جاگیردار لگاتے ہیں. عموماً جو تھے جو بہادر ہوتے تھے ان کو تو انگریز پھانسی پہ لٹکا دیتے تھے. جو بزدل ہوتے تھے, چونکہ وہ ہوتے ہی بزدل تھے اس لیے ان کو خان بہادر کہہ دیتے تھے. جس طرح ہوتا ہے نا کسی کا بچہ پیدا ہو جائے خوبصورت نہ ہو تو کہتے ہیں کہ بھائی کیا کریں, اس کا نام تو نظر بٹو ہے تو اس کا نام ہی جمیل رکھ دو. اگر گرہن پیدا ہو گیا تو آپ کہیں چاند, سمجھے؟ اسی طریقے سے ہمارا خان بہادر. آپ کو پتہ ہے انگریزوں کے ظلم اور بربریت کو یہاں پہ لوگ ڈسکس نہیں کرتے. جو ساؤتھ انڈیا ہے وہاں پر ایک خاص قسم کا ململ بناتے تھے وہاں کے لوگ. وہ ململ جو تھا وہ اتنا ڈیلیکیٹ ہوتا تھا کہ مانچسٹر کا کپڑا اس کا مقابلہ نہیں کر سکتا تھا, صحیح ہے؟ تو انگریزوں نے کہا کہ بھائی یہ تو ہمارا کپڑا یہاں پہ بکے گا نہیں, ہمیں تو منڈی چاہیے, لہٰذا اس ململ کے بنانے پہ انہوں نے پابندی لگا دی. جب پابندی لگا دی تو لوگوں کا ذریعہ معاش ہی وہ تھا, وہ بناتے تھے. لیکن وہ کپڑا جب بناتے تھے تو اس میں انگوٹھے استعمال ہوتے تھے. تو انگریزوں نے یہ کہا کہ اگر اب کوئی آدمی وہ کپڑا بناتے ہوئے پکڑا گیا تو اس کی سزا یہ تھی کہ دونوں انگوٹھے کاٹ دیتے تھے. اس کے بعد کچھ لوگوں نے کہا کہ بھائی کپڑا تو مارکیٹ میں موجود ہے, اور ہندو اور مسلمان دونوں یہ پسند کرتے ہیں کہ یہ کپڑا استعمال کریں, کیونکہ ان کا اپنا کپڑا بھی ہے اور ان کے اپنے لوگوں کا. 70,000 لوگوں کے انگوٹھے کاٹے گئے, 70,000 لوگوں کے انگوٹھے کاٹے گئے. اور یہ میں مسلمانوں کا ٹیکس سے نہیں بتا رہا, جو کیرالا اور سب کانٹیننٹ کے جو ہندو سورسز ہیں ان کا, اس میں ہندوؤں کو بھی نہیں چھوڑا, مسلمانوں کو بھی نہیں چھوڑا. تو پہلی بات تو یہ کہ جو آپ, तो ये जो बर्बरियत होती है ना, ये ऐसे नहीं होती कि सिर्फ सारे अंग्रेज कर रहे थे, जो यहाँ के लोकल पावर सेंटर्स थे वो मिल गए थे। दूसरी वजह ये थी कि मुसलमान माइनॉरिटी में थे हिंदुस्तान के अंदर। देखें, आप 1000 साल तक यहाँ पे रहे और आपने इस्लाम नहीं फैलाया, आपने मजे किए, लोग हिंदू ही रहे। हालांकि हिंदुस्तान के अंदर इंसानों पे जुल्म किया जाता था कास्ट सिस्टम के जरिए वगैरह वगैरह, उसके बावजूद आप उनको मुसलमान नहीं कर सके। खुदा आपको इससे ज्यादा वक्त और क्या देता, 1000 साल दिए ना आपको, 1000 साल में आप हिंदुओं को हिंदुओं के जुल्म से नहीं बचा सके। जो शूद्रों को पे जो एक्सप्लॉयटेशन हो रहा था, आपने उसको ओवरकम नहीं किया, अंडू नहीं किया। अच्छा, जब अंग्रेज आ गए तो हिंदू तो पहले से ही आपको एनिमी के तौर पे ले रहे थे, तो आपने किसको काउंटर करते, सिर्फ अंग्रेजों को आपको काउंटर करना था, वो जिनको आपने रूल किया था वो उनको भी तो काउंटर करना था, तो और आप थे माइनॉरिटी के अंदर। दूसरा मसला ये था आपके पास कि आपने 1000 साल हुकूमत की लेकिन आपने यहां पर इस्लाम को नहीं फैलाया। देखें, ये मैं आपको बता दूं कि मैं कोई आलिम दीन तो नहीं हूं, लेकिन मैं ये जानता हूं कि दुनिया में कोई भी रिलीजन जो होता है ना, उसके गालिब आने का मतलब ये नहीं होता कि पावर उसके पास आ जाए और सबको डंडे लगाए। उसके गालिब आने का मतलब ये होता है कि लोग उस मजहब को इख्तियार कर लें खुशी से, लोग मुसलमान हो जाएं। अगर लोग मुसलमान हो जाते तो हम ये कहते कि हिंदुस्तान पे मुसलमानों ने हुकूमत की। मुसलमान तो माइनॉरिटी में रहे, या वो माइनॉरिटी में रहे और उन्होंने हुकूमत जिस तरह की, उसके नतीजे में एक फासला रहा उनमें और हिंदुओं में, और हिंदू मुसलमान नहीं हो सके। मुसलमान के होते हुए सिख मूवमेंट खड़ी हो गई, इतनी बड़ी तादाद में लोग सिख हो गए, यू नो व्हाट आई मीन। तो इसका मतलब है कि मुसलमानों ने बहुत सारे काम ठीक नहीं किए। तो क्वेश्चन ये है कि अच्छा, इसमें एक क्वेश्चन ये आया है कि भाई अंग्रेजों की हमने उस वक्त तकलीद की, तो क्या अब भी हम अंग्रेजों की तकलीद नहीं कर रहे हैं? उर्दू जबान जो है अब भी हम इस्तेमाल नहीं कर रहे हैं, मादरी जबान हम इस्तेमाल नहीं कर रहे हैं। और ये मैं आपको बता दूं, सिर्फ उर्दू जबान ही नहीं, हम अपनी लोकल जबानों को भी इस्तेमाल नहीं कर रहे हैं, ना हम सिंधी। ये अगर डिटोरिएशन उर्दू में हुई है तो डिटोरिएशन सिंधी में भी हो गई है, पंजाबी में भी हो गई है, पश्तो में भी हो गई है, बलोची लैंग्वेजेस, यानी कि आपकी लोकल लैंग्वेजेस शिकस्त खा रही हैं। जब हम जदीद तालीम के साइंसी खदोखाल करेंगे तो हम इस मसले को पूरी तफसील से आपको बताएंगे कि ऐसा क्यों होता है। ये कोई ये वजह नहीं है कि लोग उर्दू या सिंधी या क्या कहते हैं पश्तो नहीं बोलना चाहते, उसको बोलने की जरूरत नहीं है। लोग वही जबान बोलते हैं भाई जो उनकी जिंदगी के कम्युनिकेशन के मैकेनिज्म्स को कारामत बनाने के काबिल हो। जो आपने तर्ज ज़िंदगी इख्तियार किया है और जो तर्ज ज़िंदगी आप आइडियलाइज कर रहे हैं, वो उर्दू या लोकल लैंग्वेजेस के ज़रिए हासिल नहीं हो सकते। वो क्यों नहीं हो सकते, वो हम तफसील से उसको देखेंगे। क्या ख्याल है,
चाय लगने वाली है, इसको अपने वफ़ा करेंगे आधे घंटे।
ठीक है,
अभी इशारा करेंगे।
ठीक है, और कोई क्वेश्चन करना है आप लोगों को, या फिर मैं आगे चलूं? वो पीछे पीछे
कमाई कौन करे? ये कौन करे?
मैं तो कह रहा हूँ जनरेटर अगर आप बंद कर दें, मैं वैसे ही बात करता हूँ, कोई मसला नहीं है। अगर लोगों को गर्मी ना लगे और हवा। जी जी कि अदल का निज़ाम कमज़ोर, मैं कह रहा हूँ रियासत का मरकज़ कमज़ोर था, रियासत का मरकज़। जी जी नहीं नहीं इस्लाम का लॉ उन्होंने अडॉप्ट नहीं किया, ये मेरा ख्याल नहीं है, ये हो सकता है आपका ख्याल हो। नहीं नहीं हाँ वो ठीक है, वो बहुत सारे लोगों ने ऐसा लिखा है, लेकिन ये जब मैं आपको ये पढ़ाऊंगा तो ये जो हमारा एक आम ख्याल है सब कॉन्टिनेंट का कि अंग्रेज़ों ने जो तरक्की की वो दरअसल मुसलमानों से उन्होंने सीखा, मुसलमानों ने उनको जो जो आर्गुमेंट दिया जाता है आमतौर पर वो ये दिया जाता है जो आपके शायद जहन में है कि उंदलुस में मुसलमान पहुंचे, स्पेन को मुसलमानों ने फतह किया और फिर स्पेन के अंदर मुसलमानों ने बड़े ज़बरदस्त इल्मी विरसे को महफूज किया और फिर मुसलमानों को स्पेन में शिकस्त हो गई और स्पेन के अंदर जो मुसलमानों का इल्म था वो यूरोप में आ गया और फिर यूरोप उससे इनलाइटेंड हुआ और इनलाइटनमेंट यूरोप में आई और फिर यूरोप ने उस इनलाइटनमेंट की रोशनी में ये सारी साइंसी तरक्की की और उस साइंसी तरक्की के बाद वो हिंदुस्तान आ गया और हिंदुस्तान के अंदर आके उसने मुसलमानों को फतह कर लिया। तो मुसलमान जिस हथियार से शिकस्त खाई वो मुसलमानों का ही की विरासत थी। यानी कि ये हमारे यहाँ बहुत सारे इंटेलेक्चुअल्स का ये ख्याल है कि ऐसा हुआ, मेरा ऐसा ख्याल नहीं है, मैं ऐसा नहीं समझता और मैं ये समझता हूँ कि ये ठीक ख्याल नहीं है। इनलाइटनमेंट थॉट जो है वो ये समझना कि वो सिर्फ मुसलमानों के उंदलुस में आ जाने के बाद से पूरा का पूरा वेस्ट एनलाइटेंड हुआ है, ठीक बात नहीं है। बहुत सारे एनलाइटनमेंट थिंकर्स ऐसे हैं जिनको इस्लाम के बारे में बिल्कुल एक लफ्ज भी नहीं पता, कुछ नहीं पता उनको, सही है, लेकिन उन्होंने वो पाइनियर हैं बहुत सारे ऐसे ख्यालात और तसव्वुरात के जो मुसलमानों से उन्होंने नहीं लिए। दूसरी बात ये कि अभी ज़ाहिर है कि मैं आपको ये बता रहा हूँ लेकिन आप ज़्यादा घबराएं या परेशान ना हो कि ये जो स्पेन के बारे में हम लोग बोलते रहते हैं, स्पेन में हमने हुकूमत की, ये वो बड़ी ज़बरदस्त, तो ये कोई बहुत ज़बरदस्त हुकूमत हमने की नहीं स्पेन में। देखें उंदलुस में मुसलमान 700 साल हुकूमत की उन्होंने, 700 ईयर्स, और मुसलमानों की ये हैसियत नहीं थी कि वो अपनी बीवियों को तक मुसलमान कर लेते हैं। तो मुसलमानों का कहीं पे हुकूमत करने से ये कहां से इंप्लाई होता है कि इस्लाम की हुकूमत है? जैसे अल्लामा इकबाल का अभी आपने शेर पढ़ा, मैं भी पे, मुल्ला को हिंद में सजदे की इजाजत, नादा समझता है कि इस्लाम है आजाद। तो ये तो मुसलमान अगर हुकूमत कर रहे थे तो मुसलमानों ने اسپین کے اندر 700 سال حکومت کرنے کے باوجود اسلام کا کے ساتھ کیا کیا کہ وہاں کے لوگ مسلمان نہیں ہوئے، جبکہ مسلمانوں نے 30 سالوں کے اندر، شروع کے 30 سالوں کے اندر 3 بڑی سویلائزیشنز کو کنورٹ کر لیا کمپریہنسولی. ایجپشن سویلائزیشن 5000 ایئرز کی سویلائزیشن تھی، 5000 سال کی، 5000 سال کی سویلائزیشن تھی، اور 8 سال کے اندر پورا ایجپٹ کنورٹ ہو گیا. پارشیا، ایران، ان کی ہارٹ لینڈز کے اندر کبھی نیور ان دیئر ہسٹری کوئی گھسا ہو. آپ کہتے ہیں الیگزینڈر نے ان کو شکست دی، الیگزینڈر ان کی ہارٹ لینڈز میں نہیں گیا. الیگزینڈر کی جو لڑائی ہوئی ہے پرشینز کے ساتھ وہ میسوپوٹیمیا میں ہوئے، عراق میں لڑائی ہوئی ہے، وہ باہر نکل کے آیا ہے بادشاہ اور باہر لڑائی ہوئی ہے، اندر ہارٹ لینڈز کے اندر لڑائی نہیں ہوئی، وہاں پر بادشاہ کو شکست ہوئی. مسلمانوں نے پورے ایران کو فتح کیا ہے ٹاپ ٹو باٹم، یعنی کہ بحر عرب تک پہنچ گئے، اور ود ان 6 ایئرز کنورٹ ہو گیا پورا پرشیا، پورا ایران. 5000 ایئر کی سویلائزیشن ہے، نیبیٹینز اور بیبیلونینز اور رومنز کی سطح کی سویلائزیشن تھی. عالم تھے، پڑھے لکھے تھے، علم تھا، میتھمیٹکس تھا، جیومیٹری تھا، لیکن وہ کنورٹ ہوئے کمپریہنسولی اور پکے مسلمان، آج تک مسلمان ہیں وہ. دو گئے. تیسری میسوپوٹیمیا، عراق، میسوپوٹیمیا پورا کنورٹ ہوا ہے. رومنز کا پورا علاقہ تھا، رومنز کے پاس تھا، پورا رومنز کو مار کے نکال دیا اور رومنز پورے کے پورے کنورٹ ہو گئے. اور یہ جو چائنا ہے، یعنی کہ سینٹرل ایشیا، چائنیز جو ہیں خطیبہ بن مسلم کے ہاتھ پہ کنورٹ ہوئے. یہ کیا کہتے ہیں، سینکیان تک 8 کروڑ مسلمان ہیں ابھی تک وہاں پر. تو جب ہم یہ کہتے ہیں کہ مسلمانوں نے کچھ کیا، تو ہم یہ کہیں گے کہ مسلمان کپڑے کیسے پہنتے تھے، یا داڑیاں کیسی رکھتے تھے، یا تلوار کیسی استعمال کرتے تھے، یا کھانے کیسے کھاتے تھے، یا زبان کیا بولتے تھے. یہ سب انہوں نے اختیار کر لیا، لیکن اللہ کے آگے جھکنا نہیں سیکھا اور حضور صلی اللہ علیہ وسلم کو آخری پیغمبر نہیں مانا. تو ہم یہ کہیں گے کہ بھائی مسلمان کامیاب نہیں ہوئے. ٹھیک ہے، وہاں حکومت کی انہوں نے، اچھا کیا، میں یہ نہیں کہہ رہا کہ کوئی گندا کام کیا، لیکن مسلمانوں نے اندلس کے اندر کوئی بہت ریمارکیبل کام نہیں کیا اسلام کے کانٹیکسٹ میں. مسلمانوں کے کانٹیکسٹ میں اچھا ہے کہ وہاں پہ بیٹھے رہے، لیکن انہوں نے اپنی بیویوں کو تک کنورٹ نہیں کر سکے، وہ عیسائی ہی رہیں. تو اس کا مطلب یہ ہے کہ یہ جو سمجھا جاتا ہے کہ مسلمانوں نے وہاں جا کے سلفیورک ایسڈ بنا لیا، وہ انگریزوں کو پتہ چل گیا سلفیورک ایسڈ، تو مسلمانوں کے پاس دنیا کو دینے کے لیے اور بھی بہت کچھ تھا، وہ انہوں نے نہیں دیا. اور مسلمانوں کو مار کر انہوں نے نکالا ہے، شپ آف فولز کے اندر بٹھا کر انہوں نے ان کو بھیجا ہے. شپ آف فولز سمجھتے ہیں آپ، جہاز میں بٹھا دیتے تھے اور نیچے سوراخ کر دیتے تھے، پورا شپ بیٹھ جاتا تھا. مائیکل مین کی اگر آپ کتاب پڑھیں، دا ڈارک سائڈ آف ڈیموکریسی، تو بتاتا ہے کہ کیسی کلینزنگ ہوئی ہے مسلمانوں کی اندلس کے اندر. تو یہ ایک ہمارے یہاں انگریزوں سے جب آپ نے شکست کھائی نا، تو آپ نے کہا دراصل ہمیں جو شکست ہو رہی ہے یہ ہمارے ہی ہتھیار سے ہو رہی ہے، اور وہ ہتھیار ان کے پاس پہنچا تھا اندلس سے. تو اندلس میں آپ نے جو علمی ورثہ چھوڑا تھا، اس سے ویسٹ انلائٹنڈ ہوا، ویسٹرن انلائٹنمنٹ ہوئی. تو یہ ایک تصور ہے، لیکن سب لوگ اس سے اگری نہیں کرتے. ہم لوگ اس لیے اگری کرتے ہیں کہ یہ نوسٹیلجک ہے کہ ہم بڑے عظیم تھے. تو ہماری عظمت کا مطلب کیا یہ ہوتا ہے کہ ہم چودھری بن کے کسی ملک کے اوپر حکومت کرتے رہے، یا ہماری عظمت کا اعتراف اس وقت ہوتا ہے جب ہم خاک نشینوں کی طرح رہیں لیکن سب کو ویسا بنا دیں جیسا اللہ تعالیٰ چاہتا ہے؟ تو اس سے بالکل فرق نہیں پڑتا. پوری دنیا پہ مسلمان حکومت کریں اور مرنے کے بعد سب لوگ جہنم میں چلے جائیں، تو اس سے کوئی فائدہ نہیں ہے. اندلس میں مسلمان حکومت کرتے رہے اور ان کی بیویاں مرنے کے بعد جہنم میں جاتی رہیں اور اس پہ ہم تالیاں پیٹتے رہیں. میں میرے لیے تو یہ قابل قبول بات نہیں ہے, لیکن یہ بتا رہا ہوں, یہ مجھ جیسے معمولی لوگوں کا یہ خیال ہے. بہت سارے بڑے بڑے لوگ ہیں, ان کا یہ خیال ہے کہ انگریزوں نے ہم سے ہی لیا ہے یا یورپ نے ہم سے لیا ہے, لیکن ہمارے پاس اس کی پوری دلیل ہے کہ یہ خیال ٹھیک نہیں ہے. نہیں, علامہ اقبال ہر بات صحیح تھوڑی کہتے ہیں. علامہ اقبال سے غلطی بھی ہو سکتی. نہیں نہیں, میں کی بات نہیں ہے, میں تو بتا رہا ہوں کہ ایک ویسٹرن تھنکر کیا کہے گا. دیکھیں, اگر اسلام کے اوپر بات کریں گے تو سب سے کمپیٹنٹ اتھارٹی کیا ہوگی؟ اسلام پہ اگر بات کرنے جا رہے ہیں, سب سے کمپیٹنٹ اتھارٹی کیا ہوگی؟ وہ ہوگی جو کہ اسلام کے اندر اتھارٹی ہے. ناگیندر ٹریگور نے اسلام کے بارے میں کیا کہا ہے, یا شنکر اچاریہ نے کیا کہا ہے اسلام کے بارے میں؟ کچھ اچھی باتیں کہہ دیں, کچھ بری باتیں کہہ دیں, یہ اتھارٹی تو نہیں ہوگی نا. لیکن وہ بڑا آدمی تو ہے نا, ساری دنیا مانتی ہے بھائی, وہ بڑا آدمی ہے. یا یہ کہ ہیبر ماس کیا کہتا ہے اسلام کے بارے میں, ایک بڑا آدمی ہے وہ, لیکن وہ اتھارٹی تو نہیں ہے. تو اگر ہم مغرب کے اوپر بات کریں گے تو ہم یہ دیکھیں گے مغرب کے بارے میں کیا کہتا ہے. ہم کیا کہتے ہیں مغرب کے بارے میں, مسلمان کیا کہتے ہیں, یا مغرب خود اپنے بارے میں کیا کہتا ہے؟ مغرب خود اپنی انلائٹنمنٹ کا سورس جسے کہے گا, ہم پہلے اسے دیکھیں گے نا بھائی. فرض کیا مسلمان یہ کہیں کہ اسلام کا سورس کیا ہے, تو کوئی آدمی کہے بھائی مسلمان اسلام کا سورس یہ ہے کہ مسلمان ایک ایسے ٹریڈ روٹ کے اوپر بیٹھے ہوئے تھے جو کہ پوری دنیا ٹریڈ روٹ تھا ان کے پاس, تو مسلمانوں کے اندر کچھ ذہین لوگ آئے, انہوں نے اس ٹریڈ روٹ پہ قبضہ کر لیا, اور وہ بڑے ذہین لوگ تھے, ان کو لوگوں کو یہ بتایا گیا کہ دیکھو بھائی یہ ٹریڈ روٹ تو ہے, لیکن اس ٹریڈ روٹ کے آگے جو علاقے ہیں ان میں بڑے زبردست دریا بہتے ہیں اور مال مویشی ہیں, اور تم لوگ بیوقوفوں کی طرح یہاں صحرا میں مٹی پھانک رہے ہو. میں تمہیں ایک تھیوری دیتا ہوں, سب کو مارو. اور آپ نے کہا ہاں ہم سب کو ماریں گے, اور سب کو مار مار کے سب کا بھرکس نکال دیا انہوں نے اور پوری دنیا کو فتح کر لیا. یہ اے آر گبز کا تھیسس ہے مسلمانوں کے بارے میں. اب اے آر گبز مسلمانوں کا جو پاور کا سورس سمجھتا ہے وہ ان کا ان روٹس کے اوپر بیٹھنا اور ان کا نومیڈک کلچر, یعنی کہ ان کا صحرائی بودوباش اور ٹریڈ روٹ کے اوپر ان کا بیٹھنا اور جنگجو ہونا, یہ بتاتا ہے. کیا مسلمان اس سے اگری کریں گے؟ مسلمان اگری نہیں کریں. مسلمان کیا کہیں گے کہ دیکھو بھائی اللہ تعالیٰ کا پیغام پہنچا, حضور صلی اللہ علیہ وسلم اللہ کے نبی تھے, ان کے پاس اللہ کی کتاب تھی, اور انہوں نے یہ کہا کہ دنیا پہ جو ظلم ہو رہا ہے اس سے انسانوں کو جا کے بچانا ہے, جو ظلم کر رہا ہے اس کا ہاتھ روک دو, اور جو ظلم نہیں کر رہا اس کے مددگار بن جاؤ, اس کے لیے تمہیں جہاد بھی کرنا پڑے گا. یہ مسلمانوں کی انٹرپریٹیشن ہے, قرآن و سنہ کی انٹرپریٹیشن ہے, اے آر گبز کی بھی ایک انٹرپریٹیشن ہے, مونٹگومری وارڈ کی بھی ایک انٹرپریٹیشن ہے, برنٹ لوئس کی بھی ایک انٹرپریٹیشن ہے, پال گائر کی بھی ایک انٹرپریٹیشن ہے, روکزینا یوبن کی بھی ایک انٹرپریٹیشن ہے. لیکن آپ جب اسلام کو سمجھنا چاہے گا ایک مفکر, تو اس کو پہلے یہ کرنا چاہیے اسلام اپنے بارے میں خود کیا کہتا ہے, یہی ہے نا طریقہ. اسی طرح جب ہم مغرب کے بارے میں کوئی بات کریں گے تو ہم یہ نہیں دیکھیں گے کہ ہمارا آدمی مغرب کے بارے میں کیا کہہ رہا ہے, میں وہاب سوری مغرب کے بارے میں کیا کہہ رہا ہے, یہ ہم نہیں دیکھیں گے. ہم یہ دیکھیں گے مغرب کے بارے میں کیا کہہ رہا ہے. مغرب جدیدیت کا سورس کسے سمجھتا ہے, اور مغرب کا جو بڑا آدمی ہے وہ کیا کہتا ہے. یہ جو ہمارے خیال ہے نا کہ ہم نے ان سے سیکھا ہے, یہ بھی مغرب کے بعض انٹلیکچوئلز نے کہا ہے, لیکن جب آپ ویٹ کریں گے تو آپ یہ دیکھیں گے کون سا آدمی کس انٹلیکچوئل ویٹ کا ہے. جیسے مسلمانوں کی تاریخ میں کوئی بات مسلمانوں سے متعلق کہہ رہا ہے وہاب سوری, اور مسلمانوں سے متعلق کوئی بات کہہ رہا ہے کیا کہتے ہیں سر سید احمد خان یا علامہ اقبال یا مولانا محمد علی جون, مسلمانوں سے متعلق کوئی بات کہہ رہا ہے امام ابو حنیفہ یا امام مالک یا امام شافعی, یا مسلمانوں سے متعلق کوئی بات کہہ رہے ہیں عشرہ مبشرہ کے صحابہ, یا مسلمانوں سے متعلق کوئی بات کہہ رہے ہیں حضور صلی اللہ علیہ وسلم خود, तो आप ये कहेंगे कि भाई देखो जो सबसे बड़ी अथॉरिटी होगी उसको हम देखेंगे, इररिलेवेंट है कि वहाब सूरी क्या कहता है, गो के ये सब मुसलमान है, लेकिन आप ये देखेंगे इनमें बड़ी अथॉरिटी क्या है। इसी तरह वेस्टर्न सिविलाइजेशन को भी एक्सप्लेन किया है मुख्तलिफ लोगों ने, तो वो अपने बारे में क्या कहते हैं ये याद रखें। जब आप किसी चीज को पढ़ने जा रहे होते हैं तो आप ये देखते हैं कि कोई आदमी अपने बारे में खुद क्या कहता है। सबसे बड़ा जो अथॉरिटी है वेस्टर्न सिविलाइजेशन के अंदर जो ऊंचे लोग हैं वो खुद अपने बारे में जदीदियत का सोर्स किसे कहते हैं। ये सही बात है कि बाज़ वेस्टर्न थिंकर्स ने, गोल्डज़ियर ने, इसने उसने कही है, लेकिन ये थर्ड लेयर इंटेलिजेंसी है, तीसरी सतह के लोग हैं। जो फर्स्ट लेयर इंटेलिजेंसी है मसलन कांट क्या कहता है, मसलन हेगल क्या कहता है, मसलन मार्क्स क्या कहता है, हुजरल क्या कहता है, हाइडेगर क्या कहता है, ये वो लोग हैं जो उनके तहजीब में मोतबर आदमी है। हम ये थोड़ी देखेंगे अल्लामा इकबाल का उस्ताद ने क्या कहा। अल्लामा इकबाल का उस्ताद एक बड़ा आदमी होगा लेकिन वो हाइडेगर की सतह का आदमी थोड़ी है। तो मगरिब को समझने के लिए हम देखेंगे मगरिब खुद क्या कहता है, और मगरिब के अंदर जो गालिब तफसीर होगी जदीदियत की उसे हम देखेंगे, और फिर इंशाल्लाह इन चीजों को भी हम देख लेंगे कि अल्लामा इकबाल ने क्या कहा। तो ये बात याद रखें कि हमारा बड़ा आदमी उससे हम मोहब्बत करते हैं, उसको हम सही समझते हैं, लेकिन ये हमेशा याद रखें कि जब हम किसी दूसरी तहजीब को पढ़ रहे होते हैं तो ये हक होता है उस तहजीब का कि उसका अपना आदमी उसके बारे में क्या कहता है। ठीक है, इसका मतलब ये नहीं है कि मैं अल्लामा इकबाल से बड़ा हूं या अल्लामा इकबाल सर सैयद से छोटे हैं या ये हम नहीं कर रहे। हम तो ये देखेंगे कि जदीदियत के बारे में जदीदियत के जो बड़े थिंकर्स हैं वो कौन है। फर्ज किया मैं इनलाइटनमेंट को पढ़ूंगा तो मैं ये थोड़ी देखूंगा कि हमारे लोगों ने इनलाइटनमेंट को क्या कहा है। हम तो ये देखेंगे कि एनलाइटनमेंट को, एनलाइटनमेंट के दौर में एनलाइटनमेंट को डिफेंड करने वाले आदमी ने क्या कहा है। तो मैं पढ़ूंगा जाकर वस इस्ट आउफ क्लेरो, व्हाट इज एनलाइटनमेंट, रिटन बाय कांट। कांट ने खुद क्या कहा है एनलाइटनमेंट के बारे में। तो क्या कांट ने कहीं पर यह कहा है कि मैंने ये जो ख्यालात सीखे हैं वो मैंने जाके उंदुलुस के मुसलमानों से सीखे हैं? कांट ने ऐसा कुछ नहीं कहा। कांट अपनी पैदाइश से अपने इंतकाल तक 10 किलोमीटर के रेडियस में रहा है। जहां पैदा हुआ ना उससे 10 किलोमीटर आगे नहीं गया वो। पहली किताब उसने लिखी है 55 साल की उम्र में। 55 साल पकाने के बाद उसने वो किताब लिखी। उस किताब का नाम है क्रिटिक ऑफ प्योर रीजन। क्रिटिक ऑफ प्योर रीजन के अंदर, क्रिटिक ऑफ प्योर रीजन को बाइबल ऑफ एनलाइटनमेंट थॉट कहते हैं। एनलाइटनमेंट का बाइबल है। तो हम ये देखेंगे क्रिटिक ऑफ प्योर थॉट में या क्रिटिक ऑफ प्योर रीजन में वो क्या कहता है। अल्लामा इकबाल ने भी कांट को बहुत वैल्यू किया, लेकिन कांट ने ये काम जो किया है वो कांट ने मुसलमानों से सीख के नहीं किया, उसका अपना ख्याल। एक ख्याल दो लोगों के जहन में भी आ सकते हैं, ये मुमकिन है। कांट के जहन में भी आया और मुसलमानों के जहन में भी आया, इसकी क्रेडिबिलिटी को हम देख सकते हैं। लेकिन ये कहना कि कांट ने ये ख्याल मुसलमानों से अखज किया है, ठीक बात नहीं है जी। ठीक है,
अच्छा जनाब, चाय का वक्फा है, आप लोग 25 मिनट के बाद यहाँ पे आ जाए। खवातीन इस तरफ और मर्द आजाद के लिए इस तरफ।
नहीं वो हम मुझे अभी तो हम लोग पी के आए। खैर ठीक है, यहीं पी लेंगे।